this computer. तपाईँले मैले चाहिँ यो आज्ञाकारिता र प्रेम ओबिडियन्स एन्ड लभ यो कुरा चाहिँ राखेको छु, तर बाइबलमा यो आज्ञाकारिताको महत्त्व चाहिँ एकदमै महत्त्वपूर्ण छ। अस्तिको चोटि सायद तपाईँलाई मैले भने होला, अस्तिको चोटि भने कहिलेकाहीँ मलाई अलिकति त्यो इम्प्रेस हुन्छ कुनै कुरा, त्यसपछि त्यो त्यो नबिर्सिन्जेलसम्म त्यो कुराको सम्झनामा म त्यसलाई भन्ने गर्छु। जिम एलियट एकचोटि तपाईँहरूलाई जिम एलियट भन्ने एकजना मान्छे योभन्दा 60 वर्ष जति अगाडि होला अमेरिकाको, अनि साउथ अमेरिका साउथमा इक्वेडर भन्ने देशमा मिसिनेरी भएर गएका, अनि मैले धेरैचोटि यहाँ भन्ने गर्छु, सायद तपाईँले पढ्नु पनि भएको हुनसक्छ जिम एलियटको कुराहरू। अनि मिसिनेरीको रूपमा जाँदाखेरि इक्वेडरमा उनीहरूसँगै अर्को चारजना पनि जिम एलियटसँगै गएका थिए, अर्को चारजना। अनि त्यसको सम्बन्धमा अलिकति यो चाहिँ यहाँ के लेखा रहेछ भनेर ठ्याक्कै यो उसँगसँगै गएको अर्को चारजना, यो इन्टरनेटमा हेऱ्यो भने अर्को पनि फोटो देखा हुँदो रहेछ जिम एलियट मिसिनरी भनेर तपाईँले हेर्नु भने हुन्छ। तर तपाईँलाई त्यसको बारेमा म सम्झाउन के लागेको छु भने, जिम एलियट चाहिँ साउथ अमेरिकामा मिसिनरी भएर जाँदाखेरि यो जुन चाहिँ ट्राइब भनेको चाहिँ त्यो त्यहाँको आदिवासी भनौँ, जुन आदिवासी चाहिँ आफ्नै भाषा उनीहरूको आफ्नै संस्कृति अरू कुनै पनि देशसँग सम्बन्ध छैन, उनीहरू चाहिँ एउटा जङ्गलमा बस्ने जातिहरू, अनि उनीहरूभन्दा फरक मान्छे जो आउँछ उनीहरूले मारिदिने, मासु पनि खाइदिने। अनि त्यस्तै यो जिम एलियट जान लगाएपछि त्यो नजिकैको अर्को ठाउँमा बसेर प्रार्थना गरेर तयारी हुन्छन्, उनीहरू जान लाग्छन्, अनि अरूले उसलाई भनेको हुन्छ जिम एलियटलाई, तिमी किन जाँदैछौ, तिनीहरूले त सिधा मारिहाल्छ, अहिलेसम्म त नमारेको त रेकर्डै छैन, सबै मार्छ, तिमी किन जान्छौ भन्दाखेरि जिम एलियटले के भन्छ भने, हामीलाई मारे पनि हामी त्यो सुरक्षित भइसकेका छ, मारेर केही फरक परेन, हाम्रो डेस्टिनेसन भइसक्यो, सेट भइसक्यो, टिकट किनिसक्यो भने मतलब हामी त विश्वासी प्रभुले बचाइसक्नु भयो, अब हामीलाई मारेर पनि हामीलाई केही फरक पर्दैन, हामी त स्वर्गै जाने। तर यी मान्छेहरू त प्रभुलाई चिनेको पनि छैन, यिनीहरू विश्वास पनि गरेका छैन, यिनीहरू त आफै मरिरहेछ, यिनीहरू त मरेर त स्वर्ग जान सक्दैन, यिनीहरूलाई कसले गरेर सुनाउने, कमसे कम यिनीहरूलाई सुनाउन र उनीहरूले विश्वास गर्नु त उनीहरू पनि स्वर्ग जान सक्छ, त्यस कारण हामी सुरक्षित छौँ, त्यसैले हामी रिस्क लिएर जान सक् चाहन्छौँ किनभने उनीहरूलाई बचाउनको लागि, अनि त्यसरी उनीहरू जान्छन्। नभन्दै जिम एलियट र अर्को चारजना उसको साथीहरू सबैलाई मारिदिन्छ, अनि धेरै वर्षपछि त्यसपछि त्यसको मुभीहरू पनि बनाएको छ, तर त्यसको किताबहरू छन्, तपाईँले सबै यो के उनीहरू यो घटनाको बारेमा लामो नै कुरा छ। अनि खासमा चाहिँ के रहेछ भने, त्यो जातिको एकजना त्यही ठाउँको एकजना भर्खरको केटी चाहिँ अमेरिकामा कहाँबाट आ रहेछ तिनीहरूलाई थाहा रहेछ, अनि जिम एलियट जाँदाखेरि चाहिँ यो विदेशीहरू के गर्छ भने, कुनै देशमा जाँदाखेरि कसरी उनीहरूसँग कनेक्सन गर्ने, कसरी उनीहरूसँग कुरा गर्ने भन्ने हिसाब किताबले फोटो अथवा केही कुराहरू, आफ्नो परिवारको फोटो त्यस्तो लिएर जानेछ क्या। अनि त्यो केटीको फोटो जुन चाहिँ त्यही जातिकै मान्छे यहाँ अमेरिकामा बसेको आएको, कसरी आयो त्यसको स्टोरी किताबमा पढ्नुपर्छ, तपाईँलाई छोटकरीमा भन्दैछु, त्यो फोटो लिएर गएको, अनि जब तिनीहरूले देखे उनीहरूलाई भाषा के पनि आउँदैन, कसैको केही आउँदैन, अनि खल्तीमा बोकेर गएको फोटो खल्तीबाट निकालेर उनीहरूलाई देखाउँछ। अब यो मान्छेहरूलाई फोटो भन्ने कन्सेप्ट नै थाहा छैन, अब यिनीहरूलाई के लाग्यो भने छोरीलाई त मारेर पेटमा हालिसकेछ अनि पेटबाट पनि निकाल्दैछ, यस्तो खालको विचार लागेछ होइन। भने मतलब मान्छेलाई फोटो हुन्छ भन्ने पनि थाहा नहुँदाखेरि त्यस्तो दिमाग, हाम्रो नर्मन मिटन तपाईँहरू धेरैजनाले चिन्नुहुन्छ, उहाँले एउटा स्टोरी के भन्नुहुन्थ्यो भने इन्डियाको एउटा गाउँमा जाँदाखेरि जहिले पनि उनले आफ्नो श्रीमती छोराहरूको फोटो लगेर देखाउने, अनि एकचोटि यस्तै परेछ, त्यो फोटो देखाउँदाखेरि त्यो घरको चाहिँ आमाले चाहिँ त्यो फोटोमा यसरी भात ल्याएर खुवाउन थालेको होइन। अनि अब यिनीहरूले भात खानुपर्छ होला किनभने त्यो दिमागमै छैन कि यो मान्छेको चाहिँ फोटो चाहिँ अर्कै कुरा हो भन्ने होइन, त्यस्तै खालको। एनिवे त्यो छुट्टै कुरा भयो, जिम एलियटको कुरा गरिरहेको छौँ। त्यसरी जिम एलियट मर्छ, तर पछि त्यो जिम एलियटको श्रीमती एलिजाबेथ एलियट र अरू सबै धेरै कुरा छ, तर एलिजाबेथ एलियट चाहिँ पछि अलिकति बिस्तार बिस्तार हो त्यो जातिको मान्छे एकजना यता फेरि आउँछ, त्यसले भाषा सिक्छ, विभिन्न तरिकाबाट त्यो ठाउँमा फेरि गएर शिक्षा दिनेदेखि लिएर सुसमाचार गरेर त्यहाँको सबै मान्छेहरूलाई विश्वासमा ल्याएको यो चाहिँ हामीले उदाहरण पाउँछौँ। तपाईँलाई मैले अहिले के भन्न लाग्यो भने कसैले इन्टरभ्यू गर्दाखेरि, यो भर्खरकै कुरा हो, सब एकदमै कुनै एउटा शब्दमा सबभन्दा महत्त्वपूर्ण के हो भनेर एउटा शब्दमा भन्नु पर्यो भने के भन्छौ भन्दाखेरि एलिजाबेथ एलियटले चाहिँ एउटा शब्द ओबिडियन्स, आज्ञा पालन भनेर भनेको थियो अरे। त्यसैले आज्ञा पालन नै त्यस्तो कुरा हो जसले हामी र परमेश्वरको सम्बन्धमा आउन सक्छौँ, हामी परमेश्वरको सम्बन्धमा आउन सक्छौँ। त्यसैले आज्ञा पालनको बारेमा तपाईँलाई म अलिकति कुराहरू गर्न चाहन्छु। अनि मैले यहाँ राखिनँ के अरे, तर तपाईँलाई मैले के गर्न लागेको छु भने मत्तीको सुसमाचार 22 अध्यायको यहाँनिर मसँग छ कि म एकचोटि हेर्छु, मैले गरेँ गरेन। ए यहाँ रहेछ, सो मत्तीस 22 36 40 यहाँ मैले राखेको छु, तपाईँलाई म यो पढ्न चाहन्छु। गुरुज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? उहाँले तिनलाई भन्नुभयो, तैँले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। यहाँनिर यो आज्ञाको कुरा गर्दाखेरि दुईटा आज्ञा, हामीले यो सधैँ जानिराखेको कुरा हो, सबभन्दा महान आज्ञा कुन हो भन्दाखेरि यहाँनिर परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा प्राणले, सारा शक्तिले प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। त्यसकारणले यो चाहिँ खासमा व्यवस्थाको पुस्तक त्यसको 6 मसँग यहाँ छ कि छ, व्यवस्था 6 अध्यायको 4-5-6 विशेष गरी 5 हो। यहाँ के लेखेको छ भने हे इजरायल सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ, तिमीहरूले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। यहाँनिर के छ भनेदेखि तपाईँलाई मैले व्यवस्था छ को चार पदमा तपाईँले हेर्नुभयो भने, हे इजरायल सुन, परम प्रभु हाम्रो परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ। खासमा यहाँनिर यो हिब्रू भाषामा यो चार पदको पहिलो शब्द चाहिँ शेमा भन्ने शब्द, शेमा। शेमाको अर्थ चाहिँ हियर एन्ड ओबे। खासमा सुन, यहाँनिर चाहिँ नेपालीमा चाहिँ हामीले त्यस्तै देख्दैनौँ। अङ्ग्रेजीमा के लेखेर चाहिँ एक्चुली म हेर्न चाहन्छु। हे इजरायल, लोर्ड इज आवर गड एन्ड लोर्ड इज वान, यहाँ यस्तो भन्दो रहेछ। तर हिब्रू मैले यो कमेन्ट्रीहरूबाट सिकेको कुरा के छ भनेदेखि, हिब्रू भाषामा पहिलो शब्द चाहिँ शेमा, शेमाको अर्थ चाहिँ सुनेर गर्नु। अनि वास्तवमा यो शेमा भन्ने शब्द चाहिँ यहुदीहरू हिब्रूहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण, परमेश्वरको वचन सुन्ने र गर्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण भन्ने उनीहरूले सोच्छन्। अनि यो शब्दबाट नै तपाईँले यो मुसलमानहरूले सहादा, सहादा भन्छ मुसलमानहरूले। सहादा भनेको चाहिँ उनीहरूले चाहिँ अल्लाह मात्रै परमेश्वर हो, मोहम्मद चाहिँ के भन्छ परमेश्वरको दूत हो, मेसेन्जर। उनीहरूले यो शब्द अल्लाह हिज हो अकबर भन्छ नि, उनीहरूको लागि यो सबभन्दा ठुलो, उनीहरूको विश्वासको मेरुदण्ड चाहिँ यो हो, त्यसरी उनीहरूले भन्छन्। त्यो भन्नु खोजेको मतलब के छ भनेदेखि, यो शेमा भन्ने शब्द यहुदीहरूको लागि एकदमै महत्त्वपूर्ण हो, यो सुनेर गर्ने। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरको आज्ञा पालन गर्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हो। अनि आज म तपाईँलाई यो कोसिस के गरिरहेको छु मैले भनेदेखि, परमेश्वरको वचन तपाईँ र मेरो जीवनमा कसरी लागू भइराखेको छ, अनि कतिचोटि हामी जुन संस्कृतिमा हुर्कन्छौँ र सबैभन्दा बढी चाहिँ तपाईँलाई म घरिघरि सम्झाइराखेको कुरा के छ भने, हामीलाई सुसमाचार सुनाउने अनि त्यसपछि हामीलाई चेला बनाउने भनौँ अथवा बाइबल स्टडी गराउने सिकाउने मान्छेहरूको जीवनमा कहिलेकाहीँ बाइबलीय प्रकारको आज्ञा पालन छैन। तपाईँलाई यो कुरो म क्लियर भन्छु किन, म धेरै बाइबल पढेको छु, बाइबल स्कुल पनि गएको छु, यत्रो वर्ष 41 वर्ष विश्वास गरेँ। अनि म एउटा निचोड म के छु भनेदेखि नि, हाम्रो कहिलेकाहीँ हामी चुक्न सक्छौँ, त्यो सम्भावना छ, कहिलेकाहीँ हामी चुक्न सक्छौँ जानेर नजानेर। तर परमेश्वरको अनुग्रह प्राप्त गर्ने एउटा साँचो जस्तै त्यो आज्ञा पालन हो। अब विश्वास भन्छौँ, विश्वासद्वारा उद्धार हुन्छ। पावलले एफिसी 2:8 भनेको छ, विश्वासद्वारा अनुग्रहबाट सित्तैमा उद्धार पाएका छौँ, जो चाहिँ हाम्रो कामबाट होइन, नत्र हामीले घमण्ड गर्छौँ। मानिसहरूको उद्धार विश्वासबाट। तर याकुबले के भन्छ, विश्वास काम बिना मरेको हुन्छ। त्यो विश्वासले गरेको काम चाहिँ के हो, आज्ञा पालन। त्यसैले तपाईँ र मेरो जीवनमा परमेश्वरको जसरी एउटा छोरा हुन्छ नि, हामी सबैको छोरा छोरी छ, कोही कोही कुरा हामीलाई लाग्छ मेरो छोराले चाहिँ यसो गरिदिनु पर्थ्यो, यस्तो गरिदियो हुन्थ्यो। अनि कतिचोटि उसले हाम्रो मुखबाट बोली तल भुइँमा नखस्दै गर्छ, तर कति कुरा चाहिँ जति भने पनि सुन्या र नसुन्या जस्तो गर्छ नि। हामीलाई कस्तो लाग्छ, हामीलाई कस्तो चाहिँ असल लाग्थ्यो, हामीले सोचे भन्दा उसले राम्रो गर्दै असल लाग्थ्यो, होइन? यो एउटा मानवीय पिता र मानवीय छोराको बारेमा म कुरा गर्दैछु। तर परमेश्वरको कुरामा चाहिँ के छ, येशू प्रभु जो संसारमा हुनुहुन्थ्यो, उहाँको जीवन कस्तो थियो, उहाँले के भन्नुभयो, पिताको इच्छा गर्नु नै मेरो भोजन हो। अनि उहाँले चाहिँ परमेश्वर पिताको वचन अनुसार जे छ 100% ओबे गर्नुभयो। पूर्ण रूपमा गर्नुभयो। अनि आज हामी आफैलाई के सम्झाउँदैछौँ यहाँनिर भन्दाखेरि, क्रिस्चियन जीवनमा आज्ञा पालन सबभन्दा महत्त्वपूर्ण कुरा हो, विश्वास हो भन्ने प्रमाण याकुबले एकदम राम्रोसँग भन्छ, काम बिना त विश्वास मरेको हुन्छ, होइन, काम बिना विश्वास मरेको हुन्छ। यद्यपि हामीले कामले उद्धार पाउँदैनौँ, हामीले कामले परमेश्वरलाई खुसी बनाउनु पर्दैन, तर विश्वास साँचो छ भने त्यसको फल चाहिँ काम हुन्छ। त्यसैले यो विश्वासलाई सेमा भन्ने शब्द जो छ, सुनेर गर्ने। अनि तर तपाईँ र मैले वरिपरि देखाए मान्छे रिस पनि उठाइरहेछ, लोभ पनि गरिरहेछ, एक दुई चार झुट्टा पनि बोलिरहेछ, चाहिएको ठाउँमा पनि गइरहेछ, नचाहिएको ठाउँमा पनि गरिरहेछ। हामी परमेश्वरको आराधना गर्ने ठाउँमा जाने समयमा अर्कै ठाउँ पनि गइरहेछ। हाम्रो जीवनमा कहिले काहीँ त होइन, म एकचोटि काठमाडौँमा हुँदाखेरि एकचोटि मैले शनिबारको चर्च मिस गरेको छु, नत्र मलाई त्यति थाहा छैन, शनिबारको चर्च सेवामा जान मिस गरेको। यति ठुलो एक्सिडेन्ट भएको थियो मेरो एकचोटि, तपाईँहरू कतिजनालाई थाहा होला, मोटरसाइकलमा चाहिँ बसले हानेको। अनि त्यो शनिबार भयो, अनि अर्को शनिबार आउँदाखेरिसम्ममा पुरा जिउ दुखेकै थियो, तर म हिँडेर सकी नसकी गएँ चर्चमा, मलाई त्यो सम्झना छ। र म तपाईँलाई भन्दछु, एक दिन मैले काठमाडौँमा चर्च जानलाई मिस गरेको छु, थाहा छ त्यो के दिन पर्यो, म अमेरिका आउनु अगाडि मैले टफेल दिनु परेको थियो, अङ्ग्रेजीको जाँच, त्यो टफेल भन्छ, त्यो चाहिँ सेन्ट जेभियर्समा जाउलेखेलको त्यसको सेन्टर हुन्थ्यो जाँच दिनुपर्ने, अनि सक्कै शनिबार राखिदिएको थियो त्यो बेलामा, अनि त्यो जाँच दिन चाहिँ अब छोडेर जानै पर्यो, होइन होइन भने अरू उपाय थिएन, मलाई यो याद छ। तर तपाईँलाई म यो किन सम्झाइरहेको छु भनेदेखि नि, कहिलेकाहीँ हामीलाई पर्छ, मैले भन्न खोजेँ, तर हाम्रो त्यो के भन्छ त्यसलाई, त्यो दिन त्यो नराख्ने स्केड्युल भन्नु बुझ्नुहुन्छ, त्यो दिन अरू काम नराख्ने, अरू मिटिङ नराख्ने, अरू कार्यक्रमहरू नराख्ने। हामी धेरै मान्छेहरू प्रशस्त कार्यक्रम राखेर कतिचोटि मिस गरिरहेको हामी देख्छौँ, थाहा छ त्यसले के भन्छ, तपाईँको हृदयमा परमेश्वरप्रतिको श्रद्धा देखाउँछ। प्रियहरू, बाइबलमा फलले मान्छे चिनिन्छ भनेको छ नि, फल भनेको चाहिँ हामीले गरेको क्रियाकलाप हो नि, होइन। त्यसैले यो विश्वास भन्ने कुरो हामीले, तपाईँलाई म यो किन सिकिरहेको छु, तपाईँ सबै पास्टर जम्मै सिपालु यत्रो वर्ष विश्वास गरिसकेकै हुनुहुन्छ, तपाईँलाई म किन सिकिरहेको छु भने, तपाईँ र म यी कुराहरूमा अझै बिउजिनु छ, अझै सचेत हुनु छ, र हाम्रो वरिपरिका मान्छेहरू, अझ हाम्रो माताहतमा बसेकाहरू, हाम्रो मण्डलीका प्रियहरू, ल उहाँलाई पनि सिकाउनु छ क्या, किन हामी चाहिँ यो नामधारी क्रिस्चियन हुनु जरुरी छैन क्या। हामी यो मलाई जहिले पनि बाइबल स्कुलको याद आउँछ, गेट बाई सिपाही भन्ने हुन्छ अरे क्या, गेट बाई भनेको चाहिँ कमसेकम अब उसले लडाइँ गर्ने त उसको कुनै योजनै छैन क्या, ऊ कसरी हुन्छ त्यहाँ आफू बचेर हार्छ कि जित्छ, त लडाइँ नै नगरेपछि के हुन्छ, त्यसलाई गेट बाई भन्छ क्या। लड्न गएपछि त जितिन्छ कि मरिन्छ त्यो अर्कै हुन्छ, होइन, तर एउटा सिपाही हुन्छ अरे त्यो जहिले पनि पछाडि पछाडि लुकेर बस्छ, जहिले पनि यसो उसो गर्छ, काम मात्रै सिद्धाउने क्या। कहिलेकाहीँ यो जाहिर खाने मान्छे पनि त्यस्ता हुन्छन्, उसको खास कर्तव्य भन्दा पनि समय घन्टा बजाउने हुन्छ नि। अनि त्यो बाइबल स्कुलमा यो टिचरले जहिले पनि के भन्थ्यो भनेदेखि, काम लाग्दैन त्यस्तो भन्थ्यो क्या, हामी विश्वासीहरू गेट बाई छौँ भने काम छैन, हामीले पक्का परमेश्वरमा विश्वास गर्नुपर्छ, उहाँको इच्छा अनुसार, उहाँको आत्मा अनुसार, उहाँको योजना अनुसार हामीले हिँड्नुपर्छ। त्यसो गर्दा चाहिँ उहाँलाई महिमा दिन्छौँ, उहाँले हाम्रो जीवनबाट चाहनुभएको कुरा हामी पुरा गर्दै जान्छौँ, तर हामी चाहिँ त्यो घन्टा बजाउने मान्छे हुनु हुँदैन, बुझ्नुहुन्छ। त्यसको बारेमा धेरै कुराहरू म भन्न सक्छु। त्यसैले परमेश्वरलाई सारा हृदय दिएर, परमेश्वरलाई सारा प्राणले सारा शक्तिले प्रेम गर्ने भनेको चाहिँ के हो त, हामी कसरी प्रेम गर्न सक्छौँ, त्यसरी यो प्रश्न हामी हरेकको लागि हो। तर तपाईँलाई मैले आज आज्ञा पालनको कुरा गर्दैछु, आज्ञा पालन। त्यसैले क्रिस्चियन विश्वासमा तपाईँ र म अरूभन्दा फरक हौँ, हामी क्रिस्चियन हौँ, हामी परमेश्वरको छोराछोरी हौँ भन्ने कुरा नै सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आज्ञा पालन तपाईँ र मैले आफैले के पनि गर्न सक्नु जस्तो विश्वास अनि धर्म होइन धर्म भन्छ परमेश्वरको आज्ञा पालन गर्नु र धर्म कर्म गर्नु होइन परमेश्वरलाई जस्तो कतिजना मान्छेहरू चाहिँ धर्म कर्म गर्नेमा लाग्या हुन्छ उनीहरूको मन परिवर्तन होइन उनीहरूको सम्बन्ध परमेश्वरमा भएको कुरा होइन तर उनीहरूले धर्म रीति पालन गर्ने अनि धेरै जस्तो मान्छेलाई देखाउने तपाईँ र मैले गरेको कुनै पनि काम मान्छेलाई देखाउने नियतभित्र मनमा राखेको छ भने परमेश्वरलाई थाहा छ हामी आफै फाइदा लिनलाई अथवा हरेक कुरामा हामीले विचार गर्नुपर्छ कि मेरो सेवा परमेश्वरको योग्यको परमेश्वरलाई ग्रहण हुने खालको त्यो गर्दाखेरि के हुन्छ कसैले देख्नु पनि परेन नि मैले कतिजनालाई विश्वास बत्तीसमा दिएँ कतिजनालाई सुसमाचार सुनाएँ परमेश्वरलाई थाहा छ होइन मलाई कसैले ल त सिपालु जय होस् भन्नु परेन त्यही कारणले तपाईँ र म प्रभुलाई पछ्याउन उहाँको इच्छा अनुसार उहाँको वचन अनुसार गर्नु पर्यो भन्ने कुरा हो होइन त्यसैले आज तपाईँलाई आज्ञा पालन यो प्रेम र आज्ञा पालन सँगसँगै जान्छ त्यही कारणले अब मैले एउटा प्रश्न गरेँ नि परमेश्वरलाई यो अहिले भर्खरै हामीले यो के भन्छ व्यवस्था छमा के अरे मत्तीमा भर्खरै हामीले अहिले सिक्दै थियौँ होइन एकछिन है मत्ती सातको 4-5-6 के छ हे इजरायल सुन अनि यो चाहिँ व्यवस्था 6 अध्यायको यहाँ मत्तीले उल्लेख गरेका हुन् होइन सुन परमप्रभु हाम्रो परमेश्वर एउटै हुनुहुन्छ जुन चाहिँ व्यवस्था 6 अध्यायको 4 पदमा हामीले देख्यौँ होइन तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राखे यो मनमा राख्ने भनेको चाहिँ त्यो आज्ञाहरूलाई सम्झेर त्यसअनुसार जिउने कुरा हो नि होइन आज्ञाहरूलाई सम्झेर त्यसअनुसार जिउने कुरा हो त्यसकारणले तपाईँलाई मैले व्यवस्थामा अघि हेर्दै थिएँ व्यवस्था 6 को 6 के लेखेको छ भनेदेखि 5 पदमा चाहिँ यो मत्तीले यहाँ के अरे मत्तीले 7 को 23 होइन हामीले भर्खरै हेरेको के अरे 22 मत्ती 22 को 36 पदमा जुन लेखेको कुरा छ त्यो व्यवस्था 6 मा त्यसको 5 पदमा छ तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरले आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गरे यो ठ्याक्कै यही पद हामीले यता देख्छौँ तपाईँलाई थाहा छ सुसमाचार लेख्ने व्यक्तिहरू सुसमाचार जसले लेखे परमेश्वरको आत्माद्वारा परमेश्वरको आत्माले प्रेरणा दिएर उनीहरूले आफ्ना शब्दभन्दा पनि परमेश्वरको वचन लेखे तर एउटा कुरा के छ भने कमेन्ट्रीहरूमा पढ्दाखेरि हामी देख्छौँ यो चारैजना जो सुसमाचार लेखेका छन् लुका पनि यिनीहरू थियोलोजियन थिए भनेको चाहिँ यो धर्मशास्त्र पुरानो नियममा पोख्त थिए यिनीहरू पावल त पण्डितै थिँदै थियो होइन पुरानो नियममा त्यस कारणले यिनीहरूलाई सबै कुरा थाहा थियो त्यस कारणले परमेश्वरको आत्माले यिनीहरूलाई थाहा भएकै कुरा कतिचोटि अनि यसरी प्रकट गरेपछि उनीहरूले लेख्छन् त्यसैले यहाँनिर तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले सारा प्राण लिएर आफ्नो सारा शक्तिले प्रेम गर भन्ने जुन कुरा छ अनि मैले तिमीहरूलाई सुनाएका आज्ञाहरू तिमीहरूको मनमा राख यो चाहिँ व्यवस्थामा मोसालाई दिएको व्यवस्थामा यो कुरो लेखिएको छ अब यहाँ प्रश्न आउँछ यो सारा हृदयले सारा प्राण लिएर सारा शक्तिले अर्को मर्कुसले चाहिँ समझले भन्ने कुरा नि थप्छ त्यहाँ परमेश्वरलाई प्रेम गर भन्नुको मतलब चाहिँ हामी यो प्रकारले प्रेम कसरी गर्न सक्छौँ अलिकति विचार गर्यो भने तपाईँसँगै म सँगसँगै अहिले बसेका थिएँ यहाँनिर यो जुममा थिएनौँ तर हामी सँगै बसेका थियौँ भनेदेखि म यो कुरो सोध्थेँ तपाईँलाई हामी छलफल गर्ने इच्छा लाग्थ्यौँ होइन कसरी गर्न सकिन्छ यो यो सारा हृदयले प्रेम गर्ने जस्तो हामीले गर्थ्यौँ अरे, के देखिन्छ त्यहाँ, कसरी यो कसरी गर्न सकिन्छ, कहाँ प्रकट हुन्छ कि यो हाम्रो सारा हृदयले सारा शक्तिले सारा प्राणले परमेश्वरलाई प्रेम गरेको हुन्छ होइन? अथवा कसैले चाहिँ धर्म कर्मलाई प्रेम गरिरहेको हुन्छ होइन, कसैले आफ्नै नामलाई प्रेम गरिरहेको हुन्छ, कसैले आफ्नो पदलाई प्रेम गरिरहेको हुन्छ, कसैले आफैलाई फाइदा छ कि छैन। धेरैचोटि तपाईँलाई म भन्छु, मण्डली जाने मान्छेहरू पनि व्यक्तिगत फाइदै बढी हेरेर आउँछ। सुसमाचार भन्ने कुरा जब कसैले प्रष्ट बुझ्छ नि, त्यसपछि अरूलाई होइन कि केवल परमेश्वरसँग उसको सम्बन्ध हुन्छ, परमेश्वरसँग सम्बन्ध हुन्छ। जस्तो म एकजना साथी कहाँ भेट्न गएँ भने अरूलाई देखाउँदैन नि, त्यो साथीले मेरो स्नेह, मेरो उपप्रतिको आदर अथवा उसप्रतिको मेरो वास्ता बनावटी होइन कि निखुर, त्यो उसलाई मनपर्छ नि। कहिलेकाहीँ म मान्छेहरूको घरमा जाँदाखेरि फुल लिएर जान्छु, उसको टाइममा जान्छु, त्यहाँ बस्दाखेरि होइन, यहाँ त कति नेपालीहरूको घरमा यहाँ पनि जुत्ता फुकाल्नुपर्छ बाहिर, त म जुत्ता लाएर भित्र जान्छु, जुत्ता फुकालेर, अमेरिकनहरूकोमा पर्दैन, यहाँ सबै अमेरिकनहरूकोमा जुत्ता लाएर मजाले ठमठम भित्र, तर नेपालीको घरमा बाहिरै फुकालेर राख्नुपर्छ होइन। मतलब के हुन्छ भनेदेखि नि, एउटा साथीलाई अथवा एउटा इष्टमित्रलाई हामीले के गर्दाखेरि त्यहाँ सर्टेन केही खालको एउटा आदर, एउटा सम्बन्ध, एउटा एकअर्काप्रतिको भला के भन्छ त्यसलाई, भाइचारा, यो एक किसिमको सम्बन्ध त्यहाँ देखिन्छ। त तपाईँ र मैले परमेश्वरको सम्बन्धमा आउँदाखेरि हाम्रो परमेश्वरसँग सम्बन्ध हुँदैन? कतिजना मान्छेहरूको तपाईँलाई म सिधा भन्छु, जुन प्रकारले मान्छेहरूले अरू मान्छेहरूसँग कुरा गर्छन् नि, विशेष गरी आफ्नो पनि होइन अर्को मान्छेको, धेरै सुनेछु, हामी त्यो मान्छे नहुँदाखेरि अर्को मान्छेलाई कुरा गर्दाखेरि एकदम छाडा प्रकारले त्यो मान्छेको बारेमा एकदम मन नपरेका मान्छे होला, त्यो मान्छेले सुन्यो भने त उसले खप्नै सक्दैन, तर हामी कुरा गरिदिन्छौँ। त्यतिखेर थाहा छ के हुन्छ त्यो मान्छेको विचारमा, त्यो कुरा गर्ने मान्छे उसले अलिकति पनि परमेश्वर त्यहाँ हुनुहुन्छ र परमेश्वरले मेरो कुरा सुन्दै हुनुहुन्छ भन्ने सोचिरह हुँदैन। त्यसैले तपाईँ र म परमेश्वरप्रति धेरै सचेत हुनुपर्छ। हो, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले अनुग्रह गर्नुहुन्छ, उहाँले हामीलाई वास्ता गर्नुहुन्छ, उहाँले हामीलाई बचाउनु भएको छ, उहाँको हामी छोराछोरी हौँ, उहाँको सुरक्षा हामीलाई छ, उहाँको साथ छ, तर उहाँ पवित्र हुनुहुन्छ नि, उहाँ त सर्वशक्तिमान हुनुहुन्छ नि, राजाहरूका महाराजा हुनुहुन्छ, जो सुरु नै भएन उहाँको र अन्त कहिल्यै हुँदैन। अनि परमेश्वर जो हाम्रो साथमा पवित्र आत्माद्वारा रहनुहुन्छ, हामीले उहाँको आज्ञा, उहाँको वचन, उहाँको पवित्रतालाई हर समय कसरी लिन्छौँ, यो महत्त्वपूर्ण छ। त्यसैले हरेक क्रिस्चियनलाई कतिचोटि हामीले रिथिङ्किङ गर्ने, रिथिङ्किङ भने बुझ्नुहुन्छ, पुनर्विचार, हामीले विश्वासी जीवन कसरी जिइराखेका छौँ यसलाई पुनर्विचार गर्नु जरुरी छ कतिजना मान्छेहरू, किन हामी त छाडा प्रकारले जे पनि गरिरहेको छौँ। थाहा छ तपाईँलाई, मैले पढेको बाइबल अनुसार चाहिँ यो छाडा प्रकारको मान्छेहरूले चाहिँ परमेश्वरलाई महिमा दिइरह हुँदैन, मानव ऊ सायद परमेश्वरलाई नचिने पनि हुनसक्छ। जो मान्छे नयाँ गरी जन्मिया हुन्छ नि, उसको हृदयमा ख्रिस्ट जिउनुहुन्छ, त ख्रिस्टको उपस्थितिमा बसेर तपाईँले ती सबै कुरा गर्न सक्नुहुन्न नि, होइन? त्यसैले यो अलिकति होसियारी हुनुपर्ने विषय हुन्छ। त्यसैले मैले भने, कसरी हामीले सारा हृदयले, सारा प्राण लिएर, सारा शक्तिले परमेश्वरलाई प्रेम गर्ने, त्यसको मतलब के हो? अर्को कुरो, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम कसरी गर्ने? यसैलाई एउटा अर्को प्रश्न हामी गर्न सक्छौँ, हाम्रो आफ्नो छोराछोरीहरूलाई, आफ्नो परिवारमा परमेश्वरलाई जुन प्रकारले प्रेम गर्नुपर्ने आज्ञा हामीलाई दिनुभएको छ, हाम्रो परिवारका छोराछोरीहरूलाई कसरी, अङ्ग्रेजी शब्द इम्प्रेस गर्ने भन्छ, उनीहरूलाई कसरी देखाउने, उनीहरूलाई कसरी बुझाउने, कसरी उदाहरण बन्ने? किनभने तपाईँ र मेरो इच्छा के, परमेश्वरलाई उनीहरूले पनि त्यस्तै प्रेम गर्नुपर्छ भन्ने छैन र? यदि उनीहरूले प्रेम गरेनन् भने त उनीहरू परमेश्वरको छोराछोरी हुनु पनि सक्दैन नि, हो कि होइन? त कचोटि हाम्रो सोच के हुन्छ भने, छोराछोरीले धेरै पढोस्, सफल होस्, त्यो तर संसारिक भन्दा आत्मिकी धेरै कम सोच हुन्छ। उनीहरूलाई कहिले पनि परमेश्वरलाई डर, परमेश्वरको आज्ञा पालन, जस्तो चर्चमा जानुपर्ने कुरामा हामीले सिकाइराखेका हुँदैनौँ। किनभने हामी आफै ठिक समयमा चर्न जान्दैनौँ। तपाईँलाई म एउटा कुरा भन्छु, जब म पहिलोचोटि अमेरिकामा बाइबल कलेज पढ्न आएँ, नेपालबाट आएको, मसँग त टाई पनि थिएन, अनि उनीहरूको त्यहीँनिर चर्च हुन्थ्यो, अनि चर्चमा जाँदाखेरि मेरो मैले त टाई पनि लाएको छैन है, एउटा सर्ट लाएर गएको, अनि त्यसपछि सबैले टाई लाएछ, सबैले सुट लाछ, म मनमा नै विचार गरेँ म गरिब के हुन्छ त, अब मलाई त ठिकै छ, मेरो ठिकै छ यति। अनि एक दिन चाहिँ क्लासमा चाहिँ एउटा टिचरले चाहिँ मजाले एक्सप्लेन गरिरहेको थियो क्या, किन हामी टाई लाउँछौँ भनेर। अनि उसले के भन्दै थियो भने, परमेश्वरलाई महिमा दिन जाँदाखेरि सकेसम्म हाम्रो चलन अनुसार, आफ्नो स्थिति अनुसार परमेश्वरलाई असल देखिने गरी, जसरी राजालाई भेट्न जाँदा टाई लाएर जान्छ नि, अनि त्यो भएको हुनाले यसरी त हामीले आफ्नो छोराछोरीलाई सिकाउँछौँ, परमेश्वरको इज्जत गर्न हामीले उनीहरूलाई सिकायो भने, परमेश्वरसँग प्रार्थना गर्दाखेरि त्यसको महत्त्व होइन छोरछोरीको अगाडि गऱ्यो भने, यो सबै कुराले चाहिँ हामीले परमेश्वरलाई प्रेम गरेको कुरा चाहिँ हाम्रो छोराछोरीलाई सिकाउन सक्छौँ। अनि त्यो दिनदेखि मैले पनि टाई लगाएँ, किनभने त्यो त साँच्चै राम्रो विषय रहेछ भन्ने मलाई लाग्यो होइन। त्यस कारणले छोराछोरीलाई कसरी सिकाउने, तर तपाईँलाई म अलिकति परमेश्वरलाई अब यहाँ आज्ञा पालनकै कुरा गर्दै गर्दाखेरि म छोटकरी गर्छु आज भनेकै थिएँ होइन। र म तपाईँ आजको मेरो लक्ष्य भनेको चाहिँ परमेश्वरको वचनमा प्रशस्त छ यसको बारेमा, तर परमेश्वरको वचन पालन गर्ने कुरामा तपाईँ र म एकदम सिरियस हुनुपर्ने कुरा तपाईँलाई म अलिकति बुझाउन चाहन्थे, जसले गर्दा तपाईँले आफ्ना मानिसहरूलाई बुझाउन सक्नुहुन्छ। अब यहाँनिर यही प्रश्न, छोराछोरीलाई कसरी सिकाउने होइन, छोराछोरीलाई कसरी इम्प्रेस गराउने। अर्को कुरा चाहिँ अब यो हाम्रो हामीले विश्वासमा ल्याएहरूलाई आत्मिकी छोराछोरी होइन, स्पिरिचुअल चिल्ड्रेन भन्ने चलन पनि छैन नेपालमा, त के छ भने विश्वास गर्नेहरू दुई चार महिनामा, दुई चार वर्षमा भर्खर विश्वासमा ल्याउने मान्छे भन्दा माथि गइहाल्छ, त्यति मान्ने चलन पनि छैन, किनभने त्यो संस्कृति बसेन। मेन्टोरिङ भन्छ नि, कुनै लिडरसिपको अधीनमा बसेर चेलापनमा हुर्किने, यो सबै कुराहरूको कमी देख्छु म होइन। त्यसको मतलब म चाहिँ पास्टर सबैले मलाई मान्नुपर्छ भन्या पनि होइन, तर वास्तवमा बाइबलमा यसको बारेमा धेरै राम्रो कुराहरू उदाहरण हामी देख्छौँ। त्यस कारणले हामीले जसलाई विश्वासमा ल्याउँछौँ उनीहरूलाई हामीले स्पिरिचुअल चिल्ड्रेन भन्न सक्छ, तर त्यो स्पिरिचुअल चिल्ड्रेनले जसरी तपाईँ र मैले आफ्नो छोराछोरीलाई जन्मिएपछि, अब भर्खर हाम्रो केमीको छोरा छ, एउटा छोरा चाहिँ गीत गाउने भइसक्यो, त्यो छोरा चाहिँ गीत गाउने हुनुभन्दा अगाडि भर्खर जन्मिँदा अहिलेको नयाँ छोरा जस्तै धेरै कुरा गर्नु पऱ्यो नि त्यहाँसम्म पुर्याउनलाई, कम्ती त गर्नु परेन होइन। अनि अहिले गीत गाउने भयो, त्यसै भएन नि। त्यस्तै हामी विश्वासमा आएकाहरूलाई होइन, चाहे जोसुकै होस्, उनीहरू केटकेटी जस्तै हुन्छन्, यो विश्वास गर्नेहरूले पनि बुझ्नुपर्छ, केटकेटीकै अवस्था छ, हामीले बढ्नुपर्छ, वचन पढ्नुपर्छ, भनेको सुन्नुपर्छ, अधीनमा बस्नु पनि सिक्नुपर्छ, तर परमेश्वरको वचन अनुसारको कुरामा है। कोही मान्छेले अनावश्यक कुरा गर्यो भने तपाईँले सुन्नु पर्दैन, तर वचनको कुरा हुनु पर्यो होइन। अब वास्तवमा यो मण्डली जब असल प्रकारले चल्न थाल्छ, परमेश्वरको शिक्षा अनुसारको, नयाँ नियमको शिक्षा अनुसारको मण्डली हुन्छ, यो सबै कुरामा समस्या हुँदैन, तर त्यस्तो नहुँदाखेरि चाहिँ धेरै समस्याहरू हामी देख्दछौँ। त्यस कारण तपाईँलाई मैले एउटा प्रश्न के गरिरहेको थिएँ भने, आज्ञा पालन र प्रेमको कुरा गर्दै गर्दा परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा शक्तिले प्रेम गर्ने को मतलब के हो, कसरी गर्न सकिन्छ, त्यो प्रेम गरेको छ भनेर कसरी थाहा हुन्छ मान्छेलाई, हाउ क्यान यु सो, कसरी देखाउन सक्नुहुन्छ। यो वास्तवमा हामीले दिनदिनै सोच्ने विषय हो, त्यो प्रेम गरेको कुरा थाहा हुने कुरा चाहिँ परमेश्वरको वचनमा प्रशस्त छ, यो सबै कुरा होइन, परमेश्वरको वचनमा प्रशस्त छ। येशु प्रभुले सो आज्ञा पालनको कुरा त एकदमै महत्त्वपूर्ण, तपाईँ र मलाई थाहा छ, येशु प्रभुले जब चेला बनाउने आज्ञा दिनुभयो मत्ती 28:20 पदमा के छ, चेला बनाओ, 19 पदमा जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाउँमा बत्तिसमा दियो, तिनीहरूलाई बत्तिसमा दियो, अब यहाँनिर मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। यो मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा अनि चेलाहरूलाई यसु प्रभुले के कुरा आज्ञा गर्नुभयो 3.5 वर्ष रात दिन 24 घन्टा सिकाउनु अनि त्यो कुरा चाहिँ सबै त्यो अलिकति मात्रै होइन कि सबै पालन गर्न सिक्ने त्यसको मतलब त्यो पालन गर्ने भनेको चाहिँ आज्ञा पालन नै हो त्यस कारणले म तपाईँलाई भन्न चाहन्छु हाम्रो सेवाकाईमा सबभन्दा बढी ध्यान दिनुपर्ने विषय आज्ञा पालन त्यस कारणले मैले जिम एलियटको श्रीमती एलिजाबेथ एलियटको कुरा तपाईँलाई मैले उदाहरण दिएँ ताकि यो कुरा नबिर्सियोस् होइन अनि एलिजाबेथलाई कसैले सोधेको थियो सबभन्दा महत्त्वपूर्ण कुरा एउटै शब्दमा उसले चाहिँ आज्ञा पालन भनेको त्यसैले आज्ञा पालन बिना चाहिँ वास्तवमा हामी परमेश्वरको छोराछोरी भएको कुरा पनि प्रमाणित हुन सक्दैन अब यहाँनिर व्यवस्थाको 6:7-9 के छ त्यो परमेश्वरको व्यवस्था परमेश्वरको आज्ञाको बारेमा यहाँ के लेख्छ तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियारी साथ सिकाओ घरमा बस्दा बाटोमा हिँड्दा ढल्केर सुत्दा उठ्दा तिनको चर्चा गर तिनको भनेको के परमेश्वरको वचनको अनि ती आफ्ना हातमा चिन्हको लागि कसिराख हातमा बाँध्ने कुरा छ परमेश्वरको वचन होइन ती तिमीहरूको निधारमा बाँधिराख ती आफ्ना घरका द्वारको चौकस र मूल ढोकाहरूमा लेख यसको बारेमा तपाईँलाई मैले वर्णन गर्ने आज मसँग समय छैन हामी सरसर्ती यो आज्ञा पालनको बारेमा हेरिरहेको छौँ अनि परमेश्वरको वचनको सम्बन्धमा यहाँनिर मसवाद्वारा परमेश्वरले सिकाउनु भएको इजरायलीहरूलाई जो तपाईँ र मेरो लागि सिकाइएको कुरा हो त्यस कारणले यसु प्रभुले सबभन्दा महत्त्वपूर्ण 2 आज्ञा हामीले भर्खरै मत्तीमा पढ्यौँ 22 अध्यायमा यो पुरानो नियमको व्यवस्था नै हो भनेर हामीलाई थाहा हुन्छ एउटा हामीले भर्खरै पढ्यौँ व्यवस्था 6:4 सुन हाम्रो परमप्रभु हाम्रो परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले सारा प्राणले र सारा शक्तिले प्रेम गर यो मुख्य यो एउटा आज्ञा हो यो प्रभु येशूले दिनुभएको हामीले मत्ती 22 अथवा मर्कुस 12:29-31 पनि यो कुरा तपाईँले पाउनुहुन्छ येशू प्रभुले भन्नुभएको जसले यो 2 छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने र परमेश्वरलाई पुरा हृदयले समझले र प्राणले प्रेम गर्ने यसमा चाहिँ सबै व्यवस्था पुरा हुन्छ भनेर लेखिएको छ होइन तपाईँले मर्कुसमा हेर्नुभयो भने त्यो कुरा तपाईँले पाउनुहुन्छ त्यो 2 आज्ञामा चाहिँ सबै व्यवस्था पूर्ण हुन्छ भने मतलब छिमेकीलाई जसले प्रेम गर्छ त्यसपछि कतिवटा आज्ञा पुरा हुन्छ व्यभिचार हुँदैन चोर हुँदैन हत्या हुँदैन किन सबै छिमेकी भयो नि अनि त्यो छिमेकी भनेको चाहिँ शत्रु पनि पर्यो कोही पनि व्यक्ति तपाईँ र मेरो त शत्रु र मित्र भनेर फरक गर्ने विचारै छैन किन परमेश्वरले दिएको प्रेम हामीले सबैलाई गर्नुपर्छ येशु प्रभुको आज्ञा मत्ती 5 शत्रुलाई प्रेम गर्ने नै हो तर तपाईँ र मैले क्रिस्चियनहरू त आफ्नै मान्छेलाई पनि विरोध र बदनाम र विद्रोह गरेर फसाएर गलत कुराहरूमा बाटोमा लगाएको हामी धेरै देख्छौँ तपाईँलाई थाहा हुन्छ त्यो परमेश्वरको आज्ञा होइन परमेश्वरको आज्ञा उल्लङ्घन त्यो पाप हो अनि यहाँनिर अर्को आज्ञा छिमेकीलाई प्रेम गर्ने कुरा चाहिँ लेबी 19:18 तपाईँले देख्नुहुन्छ सो 2 आज्ञा जो नयाँ नियममा दिएको छ जसले सबै आज्ञा को प्रतिनिधित्व गर्दछ पहिलो चाहिँ व्यवस्था 6:5 दोस्रो चाहिँ कुन हो लेबी 19:18 यहाँ के छ आफ्ना आफन्तहरूसित बदला लिन नखोज रिसिभी नराख तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर म परम प्रभु हुँ सी बदला लिने कुरा यहाँ छैन रिसबी राख्ने कुरा पनि छैन यहाँ रिसबी नराख किन भनेको रिस गर्ने कारणहरू चाहिँ हुँदो रहेछ नि त नत्र त्यो पनि भने हुन्थेन नि त मान्छेलाई रिस उठ्छ अरे त्यसको कारणहरू हुन्छ कसैले दुःख दिन्छ तर तपाईँ र मैले रिस गर्नु चाहिँ नहुने हो नि त यहाँ त आज्ञा चाहिँ त्यो छ नि त तपाईँ र मैले रिस गरेपछि त आज्ञा उल्लङ्घन भयो आज्ञा पालन भएन क्या अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने नि त्यसो भए त हामीलाई त खतम हुन्छ त कसले हाम्रो सुरक्षा दिन्छ आफ्नो त सुरक्षा आफैले गर्नु पर्यो हेर्नुहोस् प्रियहरू हो तपाईँले आफ्नो सुरक्षा गर्नुभयो भने तपाईँले परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुहुन्छ किन तपाईँ र मेरो सुरक्षा त परमेश्वर हुनुहुन्छ नि पावलले रोमीमा के भन्छ हाम्रो हामीसँग परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ? अनि युहन्नामा युहन्नाले भन्छन् हामीमा हुनुहुने संसारमा हुने भन्दा महान हुनुहुन्छ। त्यसकारण तपाईँ र म परमेश्वरमा भरोसा गरेर कसैप्रति प्रतिवाद कसैलाई बदला लिने कुरा रोकिदिउँ भने के हुन्छ? परमेश्वरको शक्ति काम गर्नुहुन्छ। त्यो मान्छे जसले तपाईँलाई दुःख दिन्छ तपाईँले के पनि नगर्न, तपाईँको ढाल परमेश्वर हुनुहुन्छ, त्यो मान्छेलाई हान्ने परमेश्वर हुनुहुन्छ। यो कुरो तपाईँ मैले बुझ्नुपर्छ। फेरि यसो पनि होइन त्यसलाई हान्नुहोस् भन्नु परेन, त्यसलाई सुरक्षा दिनुहोस् भन्नु पर्यो, त्यसप्रति प्रेम नै गर्नु पर्यो नि। त्यसैले आफ्नो छिमेकीलाई प्रेम गर्ने कुरा यहाँनिर छ। अनि तपाईँलाई मैले आज्ञा पालनको कुरा गर्दैछौँ, हामीहरू आज्ञा पालनकै कुरा गर्दाखेरि अब एकछिन एक दुईवटा पदहरू हामी आज्ञा पालनको हेर्नेछौँ। अनि यसु प्रभुले भनेका कुराहरू के के छन्, हामीले कसरी थाहा पाउँछौँ कि हामी परमेश्वरको आज्ञा पालन गरिराखेका छौँ, परमेश्वरलाई सारा हृदयले सारा प्राणले र सारा समझले शक्तिले प्रेम गर्नु कसरी गर्न सक्छौँ भन्ने वचन, त्यही कुराहरू हामी बाँकी वचनहरूमा हेर्छौँ। तिमीले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। येशु प्रभुले युहन्ना 14:15 के भन्नुभयो, उहाँलाई प्रेम गर्छौँ भने चाहिँ उहाँका आज्ञाहरू पालन गर्छौँ। अर्को शब्दमा उहाँको आज्ञा पालन गरेर उहाँलाई गरेको प्रेम देखाउँछौँ। त्यसै अघि हामीले सोध्यौँ सारा हृदयले सारा प्राणले सारा शक्तिले परमेश्वरलाई प्रेम गर्ने भनेको के, उहाँको आज्ञा पालन गर्ने। बुझ्नुहुन्छ, प्रष्ट त्यहाँनिर लेखिएको छ होइन, उहाँको आज्ञा पालन गर्ने। अर्को यहाँनिर तपाईँलाई म पढ्न चाहन्छु, साँच्चै म तिमीलाई भन्दछु जसले मलाई विश्वास गर्छ त्यसले मैले गरेका काम पनि गर्नेछ र तीभन्दा ठुला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। अब यहाँनिर तपाईँलाई म भन्छु नि, परमेश्वरको काम तपाईँ र मेरो जीवनबाट हुनलाई हामीले उहाँमा विश्वास गर्नु पर्यो। त्यसको मतलब के हो त भन्दाखेरि, जुन काम तपाईँ र मैले विश्वासमा गर्छौँ नि त्यो परमेश्वरको शक्तिले गरिन्छ, हाम्रो शक्ति होइन। त्यही कारणले परमेश्वरले गर्नुहुन्छ हामीद्वारा भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। त्यस कारणले अब विश्वास गर्नु भनेको के हो त, फेरि आज्ञा पालनको कुरा आयो। यदि तपाईँ र म विश्वास गर्छु भन्छौँ तर आज्ञा पालन छैन भने त्यो चाहिँ खास विश्वास हुँदैन। अनि युहन्ना 14:16 के छ, म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यही कुरो अघि मैले तपाईँलाई सम्झाउँदै थिएँ, हामी जो क्रिस्चियन हौँ हामीमा परमेश्वरको आत्मा, पवित्र आत्मा, पवित्र आत्मा चाहिँ परमेश्वरै हुनुहुन्छ। तपाईँले ध्यान दिनुपर्छ, किन पवित्र आत्मा येशु प्रभुको आत्मा पनि हो। बाइबलमा पवित्र आत्मालाई पवित्र आत्मा, प्रभु येशुको आत्मा, परमेश्वरको आत्मा भनेर भनिएको छ। तपाईँ र मेरो जीवनमा परमेश्वर उपस्थिति पवित्र आत्माको रूपमा हुनुहुन्छ, किनभने परमेश्वर तिनवटा होइन नि, एउटै हुनुहुन्छ नि, तर पवित्र आत्माको रूपमा तपाईँ र ममा हुनुहुन्छ। परमेश्वर पिता र पुत्र चाहिँ स्वर्गमा हुनुहुन्छ। अब यो त्रिएक परमेश्वरको रहस्य तपाईँ र मेरो दिमागले बुझ्न सक्दैन, तर परमेश्वर पिताले स्वर्गमा बसेर जे चाहनुहुन्छ, परमेश्वर पवित्र आत्मा जो परमेश्वरै हुनुहुन्छ हामीमा, एकदम ठिक्क त्यही कुरा उहाँले गर्नुहुन्छ होइन। अनि त्यो उहाँले पितासँग बिन्ती गर्नेछ भन्नुभएको छ, अनि उहाँले सल्लाहकार पठाइदिनुहुन्छ, पवित्र आत्मा तपाईँ र मलाई सल्लाह दिने अथवा सहायता गर्ने होइन। वास्तवमा क्रिस्चियन जीवन परमेश्वरको वचनलाई पालन गरेर जिउने एउटै सम्भावनाको एउटै सम्भावना एउटै कुरा चाहिँ पवित्र आत्माको शक्तिमा होइन। अनि 15:10-11 के भनेको छ यसो प्रभुले के भन्छ, यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ। सो परमेश्वरको प्रेममा हामी रहने, उहाँको प्रेम हामीमा हुने भनेको चाहिँ हामीले उहाँको प्रेम के अरे आज्ञा पालन गर्छ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। मैले यो कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस्। वास्तवमा येशु प्रभु संसारमा, मैले अस्ति तपाईँलाई एडभेन्टको कुरा गरेको थिएँ, येशुको आगमन, उहाँले चाहिँ आशा, त्यसपछि के थियो, आशा, प्रेम, आनन्द अनि शान्ति लिएर आउनुभयो होइन। त्यस्तो खालको आनन्द जुन चाहिँ कुनै कुराले दिन सक्दैन, त्यस्तो खालको शान्ति जुन चाहिँ कुनै कुरामा छैन, जो अनन्तसम्म रहन्छ होइन, त्यस्तो खालको आशा जुन निराशा कहिले हुँदैन, जीवित आशा भनेर पत्रुसले त्यसलाई भन्छन्, लिभिङ होप होइन। अनि यहाँनिर तपाईँलाई मैले युहन्ना 15:12-14 पद, यहाँ येशूप्रभुले आज्ञा पाल्न सम्बन्धी के भन्नुभएको छ, मेरा आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर। अब यहाँनिर परमेश्वरको आज्ञामा बस्ने, हामीले परमेश्वरलाई पुरा हृदयले प्रेम गरेको, पुरा प्राणले, पुरा शक्तिले प्रेम गरेको देखाउने कुरा के हो, गरेको छौँ भन्ने प्रमाण के हो, एक अर्कालाई, यहाँ के छ, एक अर्कालाई तिमीहरूले एक अर्कालाई जसरी मैले प्रेम गर, मै जसरी त्यसरी नै प्रेम गर, म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने, यहाँ के छ, मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी प्रेम गर। सो त्यो चाहिँ येशूप्रभुको आज्ञा, सो उहाँको आज्ञा मान्नु चाहिँ उहाँलाई प्रेम गर्नु हो, उहाँको प्रेममा रहनु हो, तर उहाँको आज्ञा चाहिँ हामी एकअर्कालाई येशूले हामीलाई गरेको जस्तो प्रेम गर्नु। त्यस कारण यो हरेक क्रिस्चियनको निम्ति कुरा हो नि, यो तपाईँ र मेरो जीवनमा यस्तो अरूलाई प्रेम गर्ने कुरा छ त साँच्चै, यो कुरो जाँच्ने कुरा हो प्रिय। तपाईँ र मैले साँच्ची नै आश्चर्य कर्महरू देख्न चाहन्छौँ, परमेश्वरको राज्य बढेको देख्न चाहन्छौँ, परमेश्वरको आत्माको शक्तिमा काम भएको देख्न चाहन्छौँ, मण्डलीमा ख्रिस्टको महिमा देख्न चाहन्छौँ भने उहाँलाई यस प्रकारले पछ्याउनु पर्यो। अब यहाँनिर युहन्ना 15:16-17 के लेखेछ, मलाई तिमीहरूले चुनिनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। अब यहाँनिर यो धेरैचोटि मैले तपाईँलाई दोहोऱ्याउने गर्छु, यो पद युहन्ना 15:16 पद, हामीलाई चुन्ने पनि परमेश्वरै हुनुहुन्छ। वास्तवमा तपाईँले बाइबलमा हेर्नुभयो भने परमेश्वर पिता हामीलाई चुन्नुहुन्छ, सेलेक्टेड, चोज डस। हामीले रोमी 8:9 पढ्यौँ भने 29 पदमा संसारको उत्पत्ति भन्दा पहिला नै उहाँले हामीलाई चुन्नु भयो। सो चुन्ने चाहिँ परमेश्वर हुनुहुन्छ, तपाईँ र मलाई परमेश्वरको परिवारमा लग्नलाई चुन्ने चाहिँ पिता हुनुहुन्छ, बुझ्नुहुन्छ, तपाईँ र मलाई चुन्ने पिता हुनुहुन्छ। दोस्रो कुरो, तपाईँ र मलाई धर्मी बनाउने, पापबाट हामीलाई छुटकारा दिने। सो पहिलो चाहिँ नियुक्त गर्ने, दोस्रो चाहिँ निर्दोष ठहराउने, धर्मी ठहराउने, जस्टिफाइड, अनि तेस्रो चाहिँ पवित्र गर्ने, सेङ्क्टिफाइड। सो सेङ्क्टिफाइड गर्ने काम चाहिँ पवित्र आत्माले गर्नुहुन्छ, धर्मी बनाउने काम चाहिँ येशूप्रभुले गर्नुहुन्छ, किनभने येशूप्रभुले हामीलाई शुद्ध गर्नलाई हाम्रो सट्टा पापको बलि बन्नुभयो, पापको ऋण तिर्दिनु भयो, उहाँको रगतहरू बगे, अब उहाँबाट क्षमा पाएर, येशू ख्रिस्टको अनुग्रह पाएर, उहाँले तिरेको दण्डबाट तपाईँ र म परमेश्वरको अगाडि हाम्रो पापबाट निर्दोष हुन्छौँ, वी जस्टिफाइड। सो पहिलो चाहिँ नियुक्त हुन्छौँ, परमेश्वरले छान्नु भयो हामी उहाँको छोराछोरी हुनुलाई, उत्पत्ति, संसारको उत्पत्ति, संसारलाई सृष्टि गर्नुभन्दा अगाडि छान्नु भयो भन्ने कुरा छ। दोस्रो कुरा, येशू ख्रिस्टमा चाहिँ हामी पापरहित भयौँ, दोषरहित भयौँ, जस्टिफाइड, धर्मी ठहरियौँ येशू ख्रिस्ट। त्यसपछि पवित्र आत्मा जो तपाईँ र ममा आएर बस्नुहुन्छ, येशू दोस्रो आगमन हुन्जेलसम्म पवित्र आत्माले हामीलाई के गर्नुहुन्छ, हामीलाई पवित्र बनाउँदै जानुहुन्छ, हामी पवित्रीकरण भन्छ। दोस्रो कोरन्ती 3:18 तपाईँले हेर्नुभयो भने हामी एउटा महिमादेखि अर्को महिमामा परिवर्तन हुँदै जान्छौँ। वास्तवमा दोस्रो कोरन्ती 3 अथवा 2:3 सुरुदेखि नै तपाईँले हेर्नुभयो भने त्यहाँ प्रशस्त तपाईँले देख्नुहुन्छ कसरी परमेश्वरको ज्ञान हामीले पाउँछौँ र हामी उहाँ जस्तै भएर बदलिन थाल्छौँ, होइन। सो यहाँनिर येशूले के भन्नुभएको छ, मलाई तिमीहरूले चुनिनौ तर मैले तिमीहरूलाई चुने, अथवा पिताले चुन्नु भयो होइन, तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ। सो तपाईँ र मलाई चुन्नु भएको उद्देश्य चाहिँ फल फलाउनलाई, कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। अब यहाँनिर यो फलको कुरा गर्दा दुई किसिमको फल हो। एउटा फल चाहिँ तपाईँहरू मेरो जीवनमा ख्रिस्टको चरित्र, ख्रिस्टको स्वभाव, असल गुणहरू, पवित्र आत्माको फल पनि भन्छौँ गलाती 5:22। हामी ख्रिस्टको चरित्रमा हुनु भनेको पवित्र आत्माको फलमा हुनु, हाम्रो बानी बेहोरा स्वभाव प्रेम येसुको जस्तै हुन्छ, हामी येसु जस्तो हुने, त्यो एउटा फल हो। हरेक व्यक्ति परिपक्व हुन्छ, हामी पवित्रतामा जिउन थाल्छौँ, हामी मान्छेहरूलाई गर्ने व्यवहारमा परिपक्व हुन्छौँ, हामीमा कुनै पनपक्ष नराम्रो सोचहरू हुँदैन, शत्रुलाई पनि माया गर्न सक्छौँ, मान्छेहरूसँग नरिसाइकन उनीहरूलाई प्रभुको बारेमा बताउन सक्छौँ, मान्छेले रिसायो भने पनि हामी सहन सक्छौँ। यो सबै कुरा येसु प्रभुको उदाहरण हामीले पछ्याउन सक्छौँ, किनभने येसु प्रभु संसारमा जब आउँदै हुनुहुन्छ अल्टिमेट भने थाहा छ तपाईँलाई सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँ र म येसु जस्तो हुने, त्यतिखेर चाहिँ हामी उहाँ जस्तो, त्यो नै लक्ष्य तपाईँ र मेरो जीवनमा हो, हामी येसु जस्तो हुने, हरेक दिन पवित्र हुँदै जाने, पवित्र आत्माले गर्नुहुन्छ, अनि त्यो पवित्र हुँदै जाने फल एउटा हो। अर्को फल चाहिँ ख्रिस्टलाई नचिन्नेहरूलाई ख्रिस्टमा ल्याउने अनि उनीहरूलाई आफ्नो छोरछोरी हुर्काएको जस्तो हुर्काउने, यो अर्को फल हो। यो दुइटै फल आवश्यकता छ अनि दुइटै फल हरेक व्यक्तिले फलाउन सक्छ। त्यस कारण तपाईँ र मैले कसैको लागि गर्ने होइन। अब हाम्रो चर्च छ, चर्चमा मान्छेहरू पास्टरले मात्रै ल्याउने, मान्छेहरू धेरै भयो भने पास्टर मौका पर्छ, तर हामी कहिले पनि चर्चमा मान्छेहरू थप्ने, मान्छेलाई ल्याउने, परमेश्वरको महिमा गर्ने कुरामा हामी फोकस, मैले देखाएको छु त्यस्तो, अरूलाई केही चासै छैन कसैले पनि मान्छेहरूलाई ल्याउनु। तपाईँलाई म भन्छु, कुनैसुकै चर्चमा जाउँ, जुनसुकै चर्चमा म जबदेखि विश्वास भएँ मेरो मनमा सबभन्दा बढी बोझ के हुन्छ भने मानिसहरू हरेक हप्ता चर्चमा आओस्, अझै बढी बढी मान्छेहरू आओस्, बढीभन्दा बढी मान्छेहरू परमेश्वरको महिमा गर्न आओस्, उनीहरूले परमेश्वरमा मुक्ति पाओस्, मलाई त्यस्तो खालको लाग्छ। म कहिल्यै पनि त्यही कुरालाई म फोकस गरेर आउँछु, तर मैले अरू मान्छे त्यस्तो देखिनँ। अनि हामी आफैले वास्तवमा मूल्याङ्कन गर्नुपर्ने कुरा छ कि मैले आजसम्म कतिजनालाई चर्च ल्याएँ, कि कतिजनाको चाहिँ के हुन्छ भने अर्कै चर्चमा पठाइदिने। मलाई लाग्छ त्यस्तो मान्छेहरूले चाहिँ चर्चको अर्थै बुझेन। आफू जो चर्च जान्छ नि त्यो येसुको शरीर, जीवित येसुको शरीर, तपाईँ र ममा पवित्र आत्माद्वारा जो फल हुन्छ नि, हामी येसुको शरीरको अङ्ग हो। अब हामी जुन मण्डलीमा जान्छौँ, जहाँ जन्मिएको छौँ, त्यो मण्डलीमा येसुको आज्ञा पालन गर्न जरुरी छ, मण्डलीको बारेमा बुझ्नुपर्छ, अनि हामीले मानिसहरूलाई मण्डलीमा ल्याउन प्रयास गर्नुपर्छ। बाइबलमा त्यसको बारेमा प्रशस्त लेखेको छ, किन मण्डलीद्वारा नै येसुको शरीर स्वस्थ भएर संसारमा उहाँको महिमा, उहाँको सेवा गर्ने हो। त्यस कारण यो कुरालाई एकदमै प्रष्ट बुझ्नुपर्छ। त्यसरी यो फल फल्ने सम्बन्धी कुरा एकदम महत्त्वपूर्ण छ। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो गरिदिनु हुनेछ। अब त्यसपछि चाहिँ के भनेको छ, परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिने कुरामा पनि यो फल फल्ने कुरा रहेछ यहाँनिर। तर त्योभन्दा मुख्य कुरा के छ भने नि, यो दुइटै किसिमको फल त्यतिखेर फल्छ जतिखेर तपाईँ र म आत्माको अधीनमा हुन्छौँ, जतिखेर तपाईँ र ममा येशु प्रभुको आत्मा, पवित्र आत्मा रहनुहुन्छ र हामी पवित्रतामा हिँड्छौँ, अनि त्यसपछि त्यो आत्माले तपाईँ र मेरो जीवनदेखि काम गरिरहेको हुन्छ, होइन? अनि त्यो अवस्थामा त उहाँले हाम्रो प्रार्थना पनि सुन्नुहुन्छ नि, अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ। म तिमीहरूलाई यो आज्ञा दिदछु कि तिमीहरूले एकअर्कालाई प्रेम गर। यहाँनिर पनि फेरि के छ, एकअर्कालाई प्रेम गर्ने कुरा येशु प्रभुले यहाँ फेरि भन्नुहुन्छ, होइन? एकअर्कालाई प्रेम गर्ने आज्ञा। त्यसैले एकअर्कालाई प्रेम, यहाँनिर त्यो एकअर्का चाहिँ कस्तो हुन्छ नि, त्यो मन पराए मान्छे, मैले भनेको मान्छे, मान्ने मान्छे, मलाई मान्यता गर्ने मान्छे, मैले माया गरेको मान्छे मात्रै होइन प्रियहरू, यो सबभन्दा महत्त्वपूर्ण कुरा। तपाईँले आफ्नो मान्छेलाई मात्रै, आफूलाई मन पराए मान्छेलाई मात्रै गरेको प्रेम छ भने तपाईँले के पनि गर्नु भएन, सबैले उस्तै किसिमले प्रेम गर्नुपर्छ, त्यो चाहिँ आज्ञा हो हरेकलाई। त्यही कारणले हामी जो क्रिस्चियन हौ नि, आफ्नै दाजुभाइ र अर्को विश्वासी दाजुभाइ एउटै हुन्छ, किन हामी वास्तवमा एउटै पिताको, स्वर्गीय पिताको दाजुभाइ दिदीबहिनी हो, त्यसमा एउटै, किनभने तपाईँमा ख्रिस्टको आत्मा हुनुहुन्छ भने त्यस्तो खालको सोच तपाईँमा आउँछ, त्यस्तो खालको सोच तपाईँमा आउँछ। त्यस कारणले अर्को कुरा, परमेश्वरको आज्ञा पालन गर्ने कुरा सम्बन्धीमा हेरिरहेछौँ हामीले। आजको विशेष कुरा चाहिँ परमेश्वरको आज्ञाकारिता र प्रेम। अनि यो दुईटा विषय चाहिँ एकदमै बेसिक हरेक क्रिस्चियनको जीवनमा हुनुपर्ने र ऊ यदि परमेश्वरमा छ भने त्यो कुरो नभई हुँदै हुँदैन, होइन? गलाती 5:22 पहिलो शब्द के हो? प्रेम, होइन? पवित्र आत्माको पहिलो फल के हो? प्रेम। पवित्र आत्मा तपाईँ र मलाई हुनुहुन्छ भने प्रेम आउँछ, होइन? अनि प्रेमले चाहिँ त्यो काम गर्छ, होइन? त्यस कारणले परमेश्वरको आज्ञा पालनको कुरा, पहिलो योहन्ना 2:3 के छ? यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौँ भने यसैबाट हामी थाहा पाउन सक्छौँ कि हामी उहाँलाई चिन्छौँ। सो परमेश्वरलाई कसले चिनेछ भने चाहिँ कसैलाई चाहिँ लाग्नु पनि सक्छ कि मैले साँच्चै परमेश्वरलाई चिनेको छ कि छैन। तपाईँ आफै निश्चित हुन चाहनुहुन्छ? 100% येशूको आज्ञा पालन गर्नुहोस्। एकदम आज नै तपाईँले हृदय सोच्नुहोस्, सुम्पनुहोस्, तपाईँले उहाँको अनुभव गर्नुहुन्छ अझ, उहाँ तपाईँमा भएको अनुभव पनि हामी गर्छौँ, अनि उहाँलाई चिनेको परमार्थी हुन्छ। अनि यसमा यो 4 एकचोटि हेरौँ, पहिलो हुन 2:4, जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो। सी, अब उहाँको आज्ञाहरूको बारेमा हामीले धेरै कुरा गऱ्यौँ, तर म तपाईँलाई भन्छु, धेरै मान्छेहरूले बुझ्दैन। क्रिस्चियन हो, सिरियस छ, दुःख पनि भइहाल्छ कहिलेकाहीँ, तर प्रियहरू पुरा बुझेन। सुसमाचार पुरा नबुझ्ने क्रिस्चियनहरू प्रशस्त छन् प्रियहरू। त्यही कारण तपाईँ र मलाई परमेश्वरले छान्नु भएको छ ताकि हामीले यो घोषणा गरौँ र उनीहरूलाई सहयोग मिलोस्, ताकि उनीहरू परमेश्वरमा निखुर हुन सकोस्। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो हो, त्यसमा सत्य छैन। देख्नुभयो कति कडा शब्दहरू यहाँ छन्। यदि परमेश्वरको आज्ञा हामी पालन गर्दैनौँ भनेदेखि झुटा हो, चिन्छु भन्नु मात्रै। अनि यहाँ 5:2 के छ? जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। तर यहाँनिर वचन पालनको कुरा तपाईँले विचार गर्दा 100% हुनु पर्यो नि, टोटल हृदय येशूको हुनु पर्यो नि। त्यहाँ व्यक्तिगत स्वार्थको नियतले हुँदो पर्दैन नि, मान्छे हेरेर काम गर्ने हुनु पर्दैन नि, एउटालाई एउटा खालको, अर्कोलाई अर्को खालको हुनु पर्दैन नि। हामी त एकदम खलास, किन तपाईँ र ममा परमेश्वरको अनुग्रह काम गर्नुभयो भने त्यस्तो हुन्छ, होइन? हामी उहाँमा छौँ भन्ने कुरामा यसैबाट निश्चित हुन्छौँ। प्रष्ट यहाँ लेखेको छ, हामी येशूमा छौँ भन्ने कुरा हामी यसैबाट निश्चित हुन्छ। परमेश्वरप्रतिको हाम्रो प्रेम साँच्ची नै सिद्ध हुन्छ उहाँको वचन पालन गर्यो भने। उहाँको वचन पालन गरेर नै हामी उहाँको आज्ञा पालन गरेका हुन्छौँ। त्यसपछि यहाँनिर 2:6 छ, उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। प्रियहरू, म के चाहन्छु भनेदेखि हामीले यी वचनहरू हरेक विश्वासीहरूलाई सुनाउनु पर्यो, हरेक व्यक्तिहरूले यो जान्नु पर्यो, उनीहरूले प्रभुको आज्ञा पालन गर्नुको महत्त्व के रहेछ थाहा पाउनु पर्यो, त्यसको कसरी रहेछ त्यो गर्ने कुरा थाहा पाउनु पर्यो, होइन? ताकि उनीहरू परमेश्वरको आनन्द, परमेश्वरमा भएको सबै कुरा बुझ्न सक्छ। अनि यहाँनिर पहिलो योहन्ना 3:21-22 यस्तो छ, प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ। हाम्रो हृदयलाई हामीलाई दोष कतिखेर दिन्छ? जतिखेर तपाईँ मैले आज्ञा उल्लङ्घन गर्छौँ, कुरा चाहिँ एउटा गर्छौँ, काम चाहिँ अर्को गर्छौँ, झुट्टा हुन्छ नि। किनभने हामी उहाँका आज्ञा पालन गर्छौँ र उहाँलाई मनपर्ने काम गर्छौँ, त्यसो हो भने चाहिँ के हुन्छ? उहाँको आज्ञा पालन गर्ने र हरेक कुरा उहाँलाई मनपर्ने, एक दुईवटा चाहिँ मनपर्ने बाँकी चाहिँ नमनपर्ने गरेर हुँदैन नि। हरेक कुरा उहाँलाई मनपर्ने गर्छौँ भनेदेखि हामी आफ्नो हृदयलाई मा चाहिँ हामी आफै दोषी चाहिँ हुँदैनौँ आज्ञा पालन सम्बन्धी कुरामा। अनि म तपाईँलाई यहाँ पहिलो योहन्ना 3:23-24 तपाईँलाई पढ्न चाहन्छु। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ। उहाँको आज्ञा, येशू ख्रीष्टको नाउँमा विश्वास गर्ने, उहाँले हामीलाई आज्ञा दिनुभए बमोजिम हामीले एकअर्कालाई प्रेम गर्नु, फेरि उहाँको नाउँमा विश्वास गर्ने। अब यहाँ विश्वास भन्ने कुरालाई फेरि पनि तपाईँले बुझ्नु पर्यो, हामी धेरैले विश्वास गर्छौँ, धेरै कुरा विश्वास गर्छौँ, तर त्यो कुरा लागू कहिले गर्छौँ? जबसम्म त्यो लागू हुँदैन नि त्यो मान्छेले खालि सहमति जुटाउने सहमति हुने बित्तिकै विश्वास हुँदैन होइन विश्वास त कमिटमेन्टमा आउँछ नि त काममा आउँछ नि त फलमा आउँछ नि त होइन अनि हामीले उहाँको पुत्र येशु ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभयो हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ एकअर्कालाई प्रेम गर्ने कुरा चाहिँ फेरि यहाँ छ उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ कि उहाँ हामीमा बास गर्नुहुन्छ प्रभु येशु हामीमा बास गर्नुहुने कुरा हामीले कसरी थाहा पाउँछौँ भन्दा उहाँको पवित्र आत्मा जो हामीमा हुनुहुन्छ अनि त्यो पवित्र आत्माले हामीलाई जानकारी दिनुहुन्छ त्यहाँबाट हामी थाहा पाउँछौँ अनि यहाँनिर पहिलो योहन्ना 5:1-3 के लेखिएको छ येशु नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरको बालक हो सो हामीले योहन्ना 1:12 नै यो सिकेका छौँ उहाँलाई विश्वास गर्ने र उहाँको नाउँमा विश्वास गर्नेलाई उहाँलाई ग्रहण गर्नेलाई उहाँले आफ्नो छोराछोरी हुने हक दिनुहुन्छ तर धेरै जस्तो यो ग्रहण गर्ने र विश्वास गर्ने कुरा मान्छेले बुझ्या छैन मान्छेले के विचार गर्छ भने नि संसार र संसारमा भएका सबै थोक पनि पाऊँ परमेश्वर पनि पाऊँ त्यो कुरा हुन सक्दैन एउटा हातमा चाहिँ स्वार्थ पैसा नाम मन पर्या र नपर्या मान्छेको भिन्नता अर्को हातमा परमेश्वर हुन सक्दैन तपाईँले परमेश्वरलाई लिनुहुन्छ भने सबै कुरा परमेश्वरको जस्तो हुनु पर्यो होइन त्यो उहाँमा विश्वास गरेको भनेको चाहिँ उहाँको बाटो अनुसार हामीले जानुपर्छ जसले बाबुलाई प्रेम गर्छ उहाँले तिनको छोरालाई पनि प्रेम गर्छ जब हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँका आज्ञाहरू पालन गर्छौँ तब यसैबाट थाहा पाउँछौँ कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन् हामीले पालनै गर्न सक्ने छैनन् अझै त्यही कुरो यहाँ प्रष्ट पारेको देख्छौँ अनि यो पहिलो योहन्ना 5:4-5 किनकि परमेश्वरबाट जन्मिएको हरेकले संसारमाथि विजय प्राप्त गर्छ यस संसारलाई जित्ने विजय हाम्रो विश्वास हो यहाँनिर संसार भनेको के तपाईँले बुझ्नु पर्यो परमेश्वरबाट जन्मिएको हरेकले संसारमाथि विजय प्राप्त गर्छ संसार भनेको चाहिँ यो संसारको पापी सिस्टम संसारको अभिलाषा संसारको धन सम्पत्ति चाहने मन त्यसको लागि गर्ने झगडा गर्ने बानी कतिजना मान्छेहरू संसारको मान्छेभन्दा खराब क्रिस्चियन देख्छौँ संसारको मान्छेभन्दा बढी झगडा गरिरहेको छ आफ्नो नामको लागि र आफ्नो पैसाको लागि प्रियहरू त्यस्तो मान्छेले परमेश्वरमा जन्म लिएको हुँदैन भन्ने कुरा यहाँ देखिन्छ संसारलाई जित्ने विजय हाम्रो विश्वास हो संसारमाथि विजय प्राप्त गर्ने को हो संसार भनेको अर्को चाहिँ पापी सिस्टम पाप भन्ने कुरा पनि बुझिन्छ तपाईँ र म परमेश्वरबाट जन्मियौँ भने हामी पापमाथि विजय हुन्छौँ संसारमाथि विजय प्राप्त गर्ने को हो त्यही हो जसले येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भने विश्वास गर्छ येशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्ने संसारमाथि विजय हुन्छ त्यसैले त्यो विश्वासको कुरालाई हामीले एकदमै महत्त्वपूर्ण कुरा भनेर बुझ्नु पर्यो विश्वास के हो त्यसलाई सही प्रकार लिनु पर्यो होइन प्रेरित 5:32 के छ यी सबै कुरामा हामी साक्षी छौँ र त्यसै गरी पवित्र आत्मा पनि जसलाई परमेश्वरले आफ्नो आज्ञा पालन गर्नेहरूलाई दिनुहुन्छ यहाँनिर फेरि म तपाईँलाई पढ्न चाहन्छु सबै कुराका हामी साक्षी छौँ तपाईँले त्यो के कुरा भन्ने चाहिँ प्रेरित 5:5 अगाडिको कुरा पढ्नु पर्यो होइन साक्षी छौँ र त्यसै गरी पवित्र आत्मा पनि जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ पवित्र आत्मा कसले पाउँछ जसले परमेश्वरको आज्ञा पालन गर्छ परमेश्वरको आज्ञा पालन नगर्ने झुट्टा बोल्ने गलत काम गर्ने आफ्नै स्वार्थमा हिँड्ने मान्छेहरूमा के हुँदैन पवित्र आत्मा आउनु भएको हुँदैन जहाँ पवित्र आत्मा हुनुहुन्छ त्यहाँ आज्ञा पालन भएकै हुन्छ यो कुरो हामीले बुझ्छौँ धेरैभन्दा धेरै मान्छेहरू सायद आफ्नै शारीरिक शक्तिमा मानवीय शक्तिमा सब कुरा गरिरहेछन् मान्छे धेरै भएर मान्छेले तपाईँको कुरा सुनेर म गरेको छु भन्ने प्रमाण हुँदैन धेरै अरू मान्छेले पनि त्यसो गरेका छन् कतिजना मान्छेहरूले झुट्टा शिक्षालाई पनि प्रचार गरेर आफ्नो ग्याङमा धेरै ठुलो मान्छे जम्मा गर्छन् त्यसको प्रमाण चाहिँ त्यो चाहिँ सही प्रमाण होइन साँच्चै परमेश्वरमा जन्मिएकोहरूमा चाहिँ पवित्र आत्मा हुनुहुन्छ उहाँको पवित्रता देखिन्छ परमेश्वरको आज्ञा पालन गरेको हुन्छ अनि यहाँ हिब्रू तिनको 18-19 तपाईँलाई पढ्न चाहन्छु, आज्ञा नमान्नेहरू नै उहाँको विश्रामक, आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउने छैनन्। यहाँनिर आज्ञा नमान्नेको बारेमा यसरी लेखेको छ, उहाँको विश्राम भनेको चाहिँ स्वर्ग जान पाउँदैन भनी उहाँले शपथ खानु भएको होइन र। यसैले हामी देख्दछौँ विश्वासको कारणले नै तिमीहरू पस्न सक्नेछन्। भनेको मतलब परमेश्वरमा विश्वास गरेर नै हामी त्यो विश्राममा पस्न सक्छौँ भनेको चाहिँ स्वर्गमा जान सक्छौँ। तर विश्वासको कुरा तपाईँले विचार गर्नु पर्यो, आज्ञा पालन, आज्ञा पालन बिना विश्वास, आज्ञा पालन बिना सम्भव छैन। त्यस कारण यहाँ विश्वास विश्वास भनिन्छ नि, त्यो सँगसँगै आउँछ काम, विश्वासको काम परिणाम होइन। तपाईँले विश्वास गर्नुभयो भने तपाईँ फल हाल्नु पर्ने छ भने फल हाल्नुहुन्छ। तपाईँले विश्वास गर्नुभयो तर जे गर्नुपर्ने त्यो चाहिँ गर्नु भएन, त्यो विश्वास भएन नि। त्यो कुरो क्लियर, हामीलाई क्लियर भनिएको छ। अर्को पद पढौँ, हिब्रू 5:8-10। उहाँ पुत्र हुनुहुन्थ्यो तापनि आफूले भोग्नु भएको कष्टद्वारा उहाँले आज्ञा पालन गर्न सिकाउनु भयो, ए सिक्नुभयो र सिद्ध तुल्याएर उहाँको आज्ञा पालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो। येशु प्रभुको आज्ञा पालन नै हाम्रो आज्ञा पालन गर्ने स्रोत हो। उहाँले क्रुसमा बलिदान हुने आज्ञा पालन गर्नुभयो, उहाँले स्वर्ग छोडेर पृथ्वीमा मानिसको रूपमा जन्म लिने आज्ञा पालन गर्नुभयो, उहाँले सबै दुःख भोग्नुभयो, विनम्र हुनुभयो होइन। त्यस कारणले पिताको जे वचन छ त्यही गर्नुभयो, अनि त्योद्वारा येशु प्रभुले हामीलाई के गर्नुभयो, आज्ञा पालनको स्रोत दिनुभयो, मुक्तिको स्रोत बन्नुभयो होइन। मल्किसेदेकको दर्जा अनुसार प्रधान पुजारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्ति हुनुभयो, किनभने प्रधान पुजारी र यो बलिदानको कुरा गर्दाखेरि पुरानो नियमको कुरा आउँछ, मोसाद्वारा परमेश्वरले दिएको बलिदान पापको लागि जो प्रधान पुजारीले गर्ने। तर येशु प्रभु एकैचोटि सधैँको लागि त्यो प्रधान पुजारी भएर बलिदान आफै बलि हुनुभयो, अबदेखि त्यो बलिदानको खाँचो परेन। त्यो कुरो त्यो बलिदानद्वारा सबैको निम्ति उहाँले ढोका खोल्नुभयो। पहिलो पत्रुस 1:22-23 आज्ञा पालनको सम्बन्धी के छ, अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेको हुनाले। यहाँनिर के भनिएको छ, सत्यको पालन भनेको के, वचन पालन, आज्ञा पालन होइन। पत्रुसले के भन्दैछ भनेदेखि, सत्यका पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले, येशु प्रभुले मेरो वचन सुनेको कारण तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। अनि तपाईँले अर्को ठाउँमा देख्नुहुन्छ परमेश्वरको सत्यले चाहिँ हामीलाई सिद्ध गर्दछ, योहन्नाको सुसमाचार 17 येशु प्रभुले भन्नुहुन्छ त्यहाँनिर। अनि त्यो सत्य चाहिँ परमेश्वरको वचन, यहाँनिर सत्य परमेश्वरको वचन होइन। सत्यलाई पालन अथवा वचन पालनद्वारा चाहिँ हामीले आफै शुद्ध हुन्छौँ। दाजुभाइ, अनि यहाँ आफ्ना दाजुभाइ निष्कपट प्रेम गर, दाजुभाइलाई फेरि पनि यहाँनिर एक अर्कामा प्रेम गर्ने कुरा आयो, हृदयबाट नै एउटाले अर्कालाई गहिरो प्रेम गर। यो कुनै पनि व्यक्ति, यो को चाहिँ दाजुभाइ हो भन्ने कुरामा चाहिँ जतिजना मान्छे विश्वासी हुन्छन् आफ्नो परिवारको बाहिरको सबै दाजुभाइ होइन, त्यस उनीहरूलाई हामीले प्रेम गर्नुपर्छ। अनि हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेको छौ, परमेश्वरको वचनद्वारा तिमीहरू जन्मेको छौ। वास्तवमा वचन सुनाइबाट, सुनाइ परमेश्वरको वचनबाट आउँछ भनेर हामीले रोमीमा 10 पढ्छौँ। परमेश्वरको वचनद्वारा हामी नयाँ गरी जन्मिएका हुन्छौँ, परमेश्वरको वचनद्वारा हामी शुद्ध हुन्छौँ। येशु प्रभुले योहन्ना 15:3 पनि भन्नुहुन्छ, मैले भनेको कुराले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ, परमेश्वरको वचन हामीलाई शुद्ध गर्नुहुन्छ। त्यहाँनिर हामी देख्दछौँ हिब्रू 12:14-15 म यहाँ पढ्न चाहन्छु, अनि मैले यो 14-15 चाहिँ सधैँ तपाईँलाई भन्ने गरेको छु। सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, यस्तो आज्ञा परमेश्वरको वचनले दिन्छ, सबैसँग शान्तिमा बस्ने, झगडा विद्रोह फुट गर्ने होइन, शान्तिमा बस्ने। परमेश्वरको वचनको अर्को ठाउँमा लेखेको छ, शान्ति ल्याउने कुरा, मिलाप ल्याउने कुरा तिम्रो हातमा छ भने तिमीले शान्ति ल्याऊ, फुट ल्याऊ होइन। यहाँनिर के छ, पवित्रता बिना, कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। त्यसैले पवित्रता बिना देख्न सक्छ, किनभने हामीलाई पवित्र हुने प्रयत्न गर भनेको छ, होइन? पत्रुसले त परमेश्वर पवित्र जसरी तिमीहरूको पिता पवित्र हुनुहुन्छ तिमीहरू पनि आफैलाई पवित्र बनाऊ भन्ने कुरा छ। पवित्र भनेको चाहिँ परमेश्वरको निम्ति पूर्ण रूपमा अलग गरिनु, उहाँको सेवाको लागि, उहाँको इच्छा गर्नलाई, होइन? ध्यान दियो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनको ज्वरो उखालेर उम्रेर आइकन त्यसले फुट नल्याओस्, सी धेरैजनालाई अशुद्ध नपारोस्। त्यस कारण यो तितोपना र झगडा मिलाप नगर्ने कुराले मानिसहरू ख्रिस्टमा आउन पनि रोकिने रहेछ। त्यो कुरा वास्तवमा बाइबलमा त्यसको बारेमा अझै खतरनाक शब्द छ, कसैलाई विश्वासमा बाधा पार्ने व्यक्तिलाई त बरु घाँटीमा जाँतो झुन्ड्याएर पानीमा फालिदियो भने त्यसलाई सजिलो होला। त्यो मान्छेलाई विश्वासमा आउन बाधा पार्ने मान्छेलाई परमेश्वरले दण्ड दिनुहुन्छ भन्ने कुरा छ। तर तपाईँहरू मेरो जीवनमा कहिलेकाहीँ यस्तो हुनसक्छ, कोही व्यक्तिहरू यस्तो हुनसक्छ, उनीहरूको कुराले गर्दा, उनीहरूको जीवनले गर्दा भएको नभएको हल्ला फिजाएर मानिसहरूलाई भड्काएर ख्रिस्टमा विश्वास गर्न लागेका मान्छेहरू भाँडिन्छन् नि, त्यसको हिसाब हामीले बोक्नुपर्छ। यो एकदम सिरियस शब्द हो, दिस इज भेरी सिरियस, एन्ड वी निड टु अन्डरस्ट्यान्ड द्याट, होइन? परमेश्वरको वचनमा लेखेको कुरा हामीले बुझ्न जरुरी छ। आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। शरीर भन्दाखेरि मान्छेले गर्ने काम, शारीरिक काम, भौतिक काम, संसारिक कुरा, यो आत्मा चाहिँ परमेश्वरको आत्माको कुरा हो। अनि तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। आज्ञा पालन किन गर्नु पर्यो भने परमेश्वरको वचन नै आत्मा र जीवन हुन्, तर शरीरले चाहिँ केही फाइदा छैन। तर धेरै जस्तो मान्छे शरीरकै पछि लागेको हामी देख्दछौँ। त्यसैले आज्ञा पालन देखाउने कुरा चाहिँ प्रेम, प्रेम देखाउने कुरा चाहिँ आज्ञा पालन। यस कारण अब ख्रिस्ट येशूमा हुनेहरूको लागि दण्डको आज्ञा छैन, किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रिस्ट येशूद्वारा तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। सो तपाईँ र मैले ख्रिस्टमा विश्वास गरेका छौँ साँच्चै, त्यो आज्ञा पालन सहितको हुन्छ। त्यसको लागि चाहिँ के भनिन्छ, ख्रिस्टमा अब ख्रिस्ट येशूमा हुनेहरूको लागि, होइन, आज्ञा पालन गर्नेहरूको लागि दण्डको आज्ञा छैन, किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रिस्ट येशूद्वारा तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरेको छ। तपाईँ र म जो ख्रिस्टमा विश्वास गर्छौँ, उहाँको आज्ञा पालन गर्छौँ, हामीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिएको हुन्छ। अनि यहाँनिर प्रकाशको पुस्तकको तपाईँलाई एक दुईवटा पद म पढ्न चाहन्छु। यहाँनिर प्रकाशको पुस्तकमा के लेखेको छ, 21:27, थुमाका जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू बाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झुट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्ने, स्वर्गमा जानको लागि चाहिँ हामीले आज्ञा पालन गर्नै पर्यो, हामीले पवित्र जीवन जिउनै पर्यो। यहाँनिर के छ, झुट बोल्ने, घृणाको काम गर्ने, अशुद्ध काम गर्ने। अनि तपाईँलाई थाहा छ यो अशुद्ध भन्ने बाइबलमा यो लोभ गर्नेलाई नै अशुद्ध भनेको छ। वास्तवमा लोभ भन्ने कुरा चाहिँ कसैलाई देखाउनु नि सक्दैन, कसैले कसैलाई क्षमा पनि माग्दैन, तर धेरै मान्छे लोभी हुन्छ। अनि प्रियहरू हो, परमेश्वरसँग प्रार्थना गर्नुहोस् कि तपाईँको जीवनमा लोभ नहोस्। अनि कहिलेकाहीँ लोभी त्यही हुन्छ जसको छ, केही पनि नहुने लोभी हुँदैन। जसरी विद्वाईले भेटी चढाउँदाखेरि खल्तीमा भएको दुईवटा सिक्का ल्याएर चढाउँछ, होइन? त्यसैले परमेश्वरको अनुग्रह होस् कि तपाईँ र मेरो जीवन चाहिँ लोभमा नहोस्, त्यसको बारेमा यहाँ लेखिएको छ। यो चाहिँ मैले अघि पनि पढिसकेको हो, के अरे, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसै कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाटको होइन तर संसारबाटका हुन्। संसार बिति जान्छ, त्यसको अभिलाषा पनि बिति जान्छ, परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँ रहिरहन्छ। यहाँनिर परमेश्वरको इच्छा पुरा गर्नु भनेको के हो, आज्ञा पालन। जसले परमेश्वरको वचन पालन गर्छ त्यही हो परमेश्वरको इच्छा। तपाईँ र मैले जान्नुपर्ने परमेश्वरको वचनले के भन्छ, त्यो चाहिँ परमेश्वरको इच्छा हो। जसले त्यसलाई पालन गर्छ नि त्यो सधैँ रहिरहन्छ, त्यो अनन्तसम्म, कति वर्ष होला, हजारौँ हजार वर्ष परमेश्वरको साथमा रहन्छ, उसको त अन्त कहिले हुँदैन। यो परमेश्वरको वचनले भनेको कुरा हो अनि हामीलाई यो कुरा निश्चय गरिएको छ। अब धेरै छैन, एक दुईवटा पद पढेर सिद्धाउँछु, तर तपाईँलाई मैले आज भन्नु खोजेको कुरा यही थियो कि यो आज्ञा पालनको कुरा चाहिँ चाहे जेसुकै गरौँ यसमा हामी निश्चय हुनुपर्छ। हाम्रो जीवनमा हामीले अर्काको लागि गर्ने होइन, तपाईँ र मेरो जीवनमा काहीँ चुकिराखेका छौँ भने आज सोच्याउनुहोस्, किन भोलिको दिन त कसैलाई थाहा छैन, कसले देख्छ? हाम्रो उमेर सानो भएर पनि हुँदैन, ठुलो भएर पनि हुँदैन, होइन? सबभन्दा ठुलो कुरा के हो? परमेश्वरको हातमा हुनु, परमेश्वरको इच्छामा हुनु, उहाँको पवित्रतामा हुनु। प्रकाश 21:3-4 के छ? जसले परमेश्वरको आज्ञा पालन गरेको हुन्छ है, अनि मैले सिंहासनबाट चर्को स्वरले यसो भनिरहेको सुने, हेर अब परमेश्वरको वास मानिसहरूसित भएको छ अनि उहाँ तिनीहरूसित बस्नुहुनेछ, तिनीहरू उहाँका जातिहरू हुनेछन्, मानिसहरू परमेश्वरको जाति हुनेछन् अनि परमेश्वर आफै नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ, उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुसिदिनुहुनेछ, अब उपरान्त त्यहाँ मृत्यु, शोक, विलाप अथवा कष्ट हुने छैन, किनकि पुराना कुराहरू बितिसकेका छन्। बाइबलको सबभन्दा अन्तिम अध्यायमा यो कुरा लेखिएको छ, परमेश्वरमा हुनेहरूको आँखाको आँसु उहाँले पुछिदिनुहुन्छ, मृत्यु, शोक, विलाप, कष्टको अनुभव गर्नु पर्दैन। तर त्यो अवस्थामा पुग्ने कुरा कसरी हुन्छ? तपाईँ र मैले परमेश्वरको आज्ञा पालन गर्नु पर्यो। परमेश्वरको आज्ञा पालन गरेर मात्र यो अवस्थामा पुग्न सकिन्छ। मैले यो अघि नै पढिसकेँ, सायद मेरो सिद्धिसके होला। यो एक दुईवटा पदहरू मैले राखेका थिएँ परमेश्वरको आज्ञा अनुसार प्रेम गर्ने सम्बन्धमा एकअर्काको लागि। धेरै पहिला हामीले याकुब सिक्दाखेरि यो कुरा सिकेका थियौँ अनि म तपाईँलाई यो 2-3 पद पढ्न चाहन्छु, त्यसपछि आज सिद्धाउँछौँ। तर आजको विषय प्रेम, आज्ञा पालन, अनि कुनै पनि क्रिस्चियनको जीवनमा यो चाहिँ सबभन्दा बढी ऊ चाहिँ प्रभुको हो कि होइन, नयाँ जन्म पाएको हो कि होइन, उहाँको इच्छामा छ कि छैन भनेर हेर्ने प्रमाण त्यसमा छ। सो तपाईँ र मेरो हृदय उहाँलाई सुम्पिएर पूर्ण रूपमा उहाँको आज्ञा जब हामी पालन गर्छौँ, साँच्ची नै उहाँले हामीलाई आशिष दिनुहुन्छ। अनि यो कलसी 3:13 के छ? एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर। धेरैचोटि यो मान्छेले व्यवहारमा लाउ गरेका छैन, एकअर्कालाई क्षमा गर्ने। कुनै पनि कुरा हुँदैन जो क्षमा गर्न पर्दैन, हामीले सब कुरा क्षमा दिनुपर्छ, किनभने हामी परमेश्वरको अनुग्रहमा बाँच्ने हो। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यहाँ त्यही कुरा लेखिएको छ होइन, जसरी प्रभुले क्षमा गर्नुभएको छ। यो 16 के छ? 3 कलसी, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्ति देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन र स्तुति र आत्मिक गान गाओ। अनि यहाँनिर थेसलोनिकी 4:18 के छ? एकले अर्कालाई यी वचनले सान्त्वना देऊ। अनि यहाँ 4:9 गनगन बिना गनगन एउटाले अर्काको अतिथि सत्कार गर भने, एउटाले अर्कालाई सत्कार गर्ने कुरा हो। यहाँनिर चाहिँ प्रार्थना गर्ने कुरा छ। यो चाहिँ याकुब 5:16 तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावकारी हुन्छ। त्यसकारणले यहाँ के छ? आज्ञा पालन गर्नेले चाहिँ हामीले एकअर्कालाई प्रार्थना गर्छौँ, हामी गनगन गर्दैनौँ, हामीले क्षमा दिन्छौँ। अनि त्यही कुरो क्लियर हामी यहाँ हेर्दैछौँ। हेब्रु 10:24-25 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ। कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। परमप्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दियोस् है। मण्डलीमा जाने एकअर्कालाई आत्मिक रूपमा प्रोत्साहन दिने परमेश्वरको वचन हाम्रो निम्ति आज्ञा हो, होइन? भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्र त तिमीहरू दोषी ठहरिनेछौ। अनि हेर, न्यायकर्ता ढोकामै हुनुहुन्छ, गनगन गर्ने कतिजना मान्छे गनगन गरिराखेका हुन्छन् होइन, सकारात्मक रूपमा प्रेमले मानिसहरूलाई निर्माण गर्ने लक्ष्य राख्छ, यो लक्ष्यको निम्ति कुराहरूद्वारा पुरा हुन्छ, निम्न कुराहरूद्वारा पुरा हुन्छ, त्यो कुराहरू चाहिँ मसँग यहाँ छ, ए ये कुराहरू होला। एनिवे एउटाले अर्कालाई ग्रहण गर, रोमी 15:7, एकअर्काको सेवक बन, गलाती 5:13, एकअर्काको अधीनमा बस, एपिसी 5:21, एकअर्कालाई सहने क्षमा गर्ने गर, कलसी 3:13 हामीले हेरिसकेको थियौँ, एउटाले अर्कालाई सिकाएर अर्थ दियो, अनि त्यो चाहिँ 16 हामीले हेऱ्यौँ, यहाँनिर एकले अर्कालाई यी वचनले सान्त्वना देऊ, 1 थिस्सलुनीकि 4:18, एउटाले अर्काको अतिथि सत्कार गर, एउटाले अर्काको निम्ति प्रार्थना गर, यो चाहिँ हामीले पढिसक्यौँ। एउटा अर्को दुईटा पद अर्को पढ्न लागेको थिएँ मैले, त्यसपछि म सिद्धाउन चाहन्छु, त्यो चाहिँ योहन्नाको सुसमाचार, यहाँ मसँग त्यहाँ छैन, योहन्नाको सुसमाचार 17:22-23 त्यो पढेर म सिद्धाउन चाहन्छु, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झैँ तिनीहरू पनि एक हुन्। वास्तवमा यो 17:22 तल चाहिँ येशु प्रभुले भन्नुहुन्छ चेलाहरूद्वारा विश्वासमा आउनेहरूको लागि उहाँले यहाँ प्रार्थना गर्दै हुनुहुन्छ, पहिला चाहिँ उहाँले त्यहाँ जो उपस्थित थिए ती चेलाहरूको लागि प्रार्थना गर्दै हुनुहुन्थ्यो, अनि उहाँले प्रार्थना गरेको चेलाहरूद्वारा विश्वास गर्ने चेलाहरू जो त तपाईँ र म हो, यहाँ केले हुन्छ, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौँ, म तिनीहरूमा अनि तपाईँ ममा र तिनीहरू पूर्ण रूपले एक हुन्, र तपाईँले मलाई पठाउनु भएको हो भने मलाई प्रेम गर्नुभयो जस्तै तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानुस्। त्यस कारण यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के देख्छौँ भने एक हुने कुरा, उहाँमा हामी एक हुने कुरा, यो 17:20-21 पनि रहेछ, मैले अघि पढ्नु भ्याइन छु, म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गर्छु कि तिनीहरू सबै एक हुन्, हे पिता जसरी मलाई तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हुन् र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। अनि मैले तपाईँलाई त्यो 22-23 पढेँ, अनि 26 मैले पढ्न चाहन्छु, मैले तपाईँको नाउँ यिनीहरूमा प्रकट गरेँ अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहँ। यहाँनिर वास्तवमा एउटा महत्त्वपूर्ण कुरा के छ भनेदेखि प्रकट गराइरहनेछु, प्रभु येशूले पितालाई उहाँ संसारमा आउनु भएर मानिसहरूको बिचमा प्रकट गर्नुभयो, र अघि हामीले 20 पढेको जस्तै 17 यो 17:21 हामी हेरिरहेको थियौँ, अनि त्यसपछि यो 26 उहाँले के भन्नुहुन्छ भने यिनीहरू के भन्छ, तपाईँको नाउँ यिनीहरूमा प्रकट गरे भनेको चाहिँ परमेश्वर पितालाई येशु प्रभुले प्रकट गर्नुभएको छ, तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, पवित्र आत्माद्वारा आज पनि प्रकट गर्दै हुनुहुन्छ, जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस्। सो तपाईँ र मलाई परमेश्वर पिताले येशु प्रभु पुत्र परमेश्वरलाई कसरी प्रेम गर्नुहुन्छ त्यही प्रेमले परमेश्वर पिताले पनि हामीलाई पनि प्रेम गर्नुहुन्छ भन्ने कुरा यहाँ देख्छौँ, र म यिनीहरूमा रहँ। त्यसैले अघि यो 17:22-21 तपाईँले राम्रोसँग हेर्नुभयो भने त्यहाँ सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँले के देख्नुहुन्छ भने एक हुने कुरा, जसरी पिता र पुत्र एक हुनुहुन्छ उहाँमा विश्वास गर्ने ख्रिस्टका जनहरू एक हुने कुरा होइन। सो एकता नहुने कुरा कहाँबाट आउँछ, स्वार्थ कुरा, पाप, घमण्ड, विद्रोह, फुट, त्यसकारणले हामीले एकअर्काको गल्ती कहिलेकाहीँ भइहाल्यो भने फुट हुने होइन कि क्षमा गर्ने, बुझ्ने र बुझाउने, प्रार्थना गर्ने, यो चाहिँ परमेश्वरको आज्ञा हो। अनि कतिचोटि यो हामी देख्दैनौँ, हामीले अरूलाई जाँच्ने काम नगरौँ, आफ्नो काम चाहिँ ठिक गरौँ, त्यो चाहिँ हामी क्षमा गरौँ, हामी मिलाप गरौँ, हामी प्रार्थना गरौँ, होइन। यो एकदमै महत्त्वपूर्ण। त्यसैले तपाईँलाई म भन्न चाहन्छु यो आज्ञा पालन सम्बन्धी कुरामा, अझै अस्ति तपाईँ जतिजना यो शनिबारको मेसेज सुन्दै हुनुहुन्थ्यो, येशु प्रभुको क्रिसमसको कुरा गर्दै गर्दाखेरि क्रिसमसमा के भयो भन्ने कुरा हामीले हेरेको थियौँ। क्रिसमसमा येशु प्रभुले एउटा सुसमाचार लिएर आउनुभयो, प्रेम लिएर आउनुभयो, पहिलो आगमन उद्धारको काम गर्न आउनुभयो, दोस्रो आगमन उहाँ न्याय लिएर आउनुहुन्छ। पहिलो कुरा त उहाँले बचाएकाहरूको लागि लिन आउनुहुन्छ, दोस्रो कुरा उहाँको वचन स्वीकार नगर्ने गलत नै जीवनमा पापमै रहनेहरूको लागि दण्ड गर्न आउनुहुन्छ, जुन चाहिँ हामीले मलाकीको पत्रबाट पुस्तकबाट हेरिराखेका छौँ। उनीहरूको न जरा न आगो हुन्छ भनेर, होइन, आगोमा एकदमै कडा शब्दहरू तपाईँले त्यहाँ सुन्नुभएको थियो। त्यस कारणले क्रिस्चियनिटीमा चाहिँ खालि एउटै कुरा मात्रै छैन, तर मुख्य कुरा चाहिँ यो हो कि परमेश्वर असल हुनुहुन्छ, प्रेम गर्नुहुन्छ, हामीलाई आफ्नो प्रेम अनुग्रहमा आफ्नो पुत्र संसारमा मानिसको रूपमा पठाउनु भयो, अनि उहाँको सुसमाचार सुनेर हामी उहाँमा उद्धार पाउँछौँ। यो त उहाँको हामीप्रतिको ठुलो अहभाग्य हो, तर जसले अटेर गर्छ अथवा विश्वासै गर्छु भन्छ तर उहाँको वचनअनुसार जिउँदैन भने त झुटै भयो नि। बाइबलमा चाहिँ त्यस्तोलाई पाखण्डी भन्छ, अङ्ग्रेजीमा चाहिँ हिपोक्रेट भन्छ। सो हामीहरूमध्ये कोही हिपोक्रेट क्रिस्चियन छौँ भने हामीले परमेश्वरमा प्रस्ताव गरेर तुरुन्तै फर्किनु पर्छ। त्यस कारणले विश्वास भनेको चाहिँ आज्ञा पालनको जीवन हो, अनि आज्ञा पालनमा चाहिँ हामी एकअर्काप्रतिको प्रेममा पनि गहिरो भएका हुन्छौँ। तपाईँलाई मैले यो आज्ञा पालन सम्बन्धी कुरा भन्ने विचार थियो, अनि मेरो अनुग्रह के छ, के अरे अनुरोध के छ भनेदेखि, तपाईँको वरिपरि तपाईँले सिकाउने हरेक मान्छेहरूलाई यो आज्ञा पालनको बारेमा थाहा होस्। आज्ञा पालन गर्दाखेरि ख्याल ख्याल गर्नु मिल्दैन, हामी अरू मान्छे जस्तो हुँदैन, होइन। अरू मान्छे के हुन्छ, उदाहरणको लागि